ठिकै छ, होइन उबाट सुरु गर्नु त अहिलेको स्थितिबाटै भन्नाले अहिले तपाईँलाई आई मिन लाइक लाइफ कस्तो भइरहेछ?
नर्मल
नर्मल भइरहेछ
भन्नाले एउटा हुन्छ नि नेपालबाट आउँदाखेरि भनौँ एउटा चाहिँ उकालो कडेर होइन अनि त्यसको ओह्रालेको पनि के मजा लिइसकेको स्थिति छ भन्नुपर्छ कि माथि एउटा पिक पोइन्टमा पुगियो हाइटमा होइन चढ्दाखेरि एकदम स्ट्रगल हो नि त पहाड चढ्दाखेरिको अन्त एउटा पहाड चढिसकेपछि तपाईँको एउटा भनौँ न मिसन अकम्प्लिस भइसकेको कि एउटा लक्ष्य चाहिँ पाइसकेको स्थिति हो।
ओके तपाईँ कहिले आउनु पऱ्यो अस्ट्रेलिया?
म अस्ट्रेलिया चाहिँ 2014 आएको 2014 फेब्रुअरीमा त्यो फेब्रुअरी फेभ इन्टेकको लागि पढ्नु भनेर आयो।
ओके 2014 भनिसकेपछि त 2022 लगभग 7-8 वर्ष जति होला 8 वर्ष पनि भन्नुभयो
त्यस्तै भन्नुपर्छ 14 हिसाब गर्नुभयो भने 22 ठ्याक्कै अब आउने फेब्रुअरीको 25 चाहिँ 8 वर्ष हुन्छ।
ओके अलिकति हामी लाइक इन सर्टमा चाहिँ अब 2014 अगाडि चाहिँ तपाईँको के थियो हामी लाइक तपाईँको लाइफस्टाइल अथवा तपाईँको के चल्दै थियो?
2014 अगाडि चाहिँ म नेपालमा 2-3 थरी काम गर्थेँ। एउटा भनेको म बिहानको टाइम भनेको म कलेज पढाउँथेँ, त्यसपछि दिउँसोको टाइम भनेको म चाहिँ अन्नपूर्ण पोस्टमा काम गर्थेँ, मिडियामा काम गर्थेँ। त्यसपछि इभिनिङ घर गइसकेपछि त्यो एक्स्ट्रा टाइम हुन्छ नि त्यो टाइम चाहिँ मैले वेबसाइटहरू बनाइदिने, अरूको पनि आफ्नो ब्लगहरू लेख्ने त्यस्तो कामहरू गर्थेँ। त्यसो गर्दाखेरि मेरो दैनिकी चाहिँ एकदम व्यस्त नै थियो कि नेपालमा पनि।
अनि यस्तो व्यस्तताको बिच पनि अनि यो अस्ट्रेलिया जाने अथवा अस्ट्रेलिया आउने चाहिँ सोच कताबाट आयो?
खासमा कस्तो थियो भन्दाखेरिमा म काम गर्दै जाँदाखेरि मेरो अफिसमा पनि अनुपूर्ण पोस्टमा हुँदाखेरि पनि मलाई चाहिँ म पहिला फिचर्समा थिएँ, फिचर लेख्नु चाहिँ मलाई एकदम आफ्नो प्यासन जस्तो भइसकेको थियो। त्यसपछि त्यहाँ अब कर्मचारीहरूलाई यताउता सार्ने काम भइरहन्थ्यो कि टाइम टु टाइम, अब त्यो सम्पादकले लिने आफ्नो नीतिअनुसार कुन कुन प्लेसमा काम गरेको छ उसलाई चेन्ज चाहिँ गरिरहनुहुन्थ्यो। र म चाहिँ बिजनेसको रिपोर्टिङ सेक्सनमा पुगेपछि चाहिँ मलाई एकदमै बढी फ्रस्ट्रेसन भयो खासमा। फ्रस्ट्रेसन इन द सेन्स कस्तो भन्दाखेरिमा म रिपोर्टिङमा जान्थेँ होइन, मलाई कस्तो लाग्थ्यो भन्दाखेरिमा त्यो रिपोर्टिङमा जाँदाखेरि मन्त्रीहरू, सचिवहरू, नेताहरू जो हुन्छन् उनीहरूले बोलेका कुराहरू खासै अर्थ राख्ने कुराहरू थिएनन्। र एउटा मन्त्रीलाई कुनै एउटा प्रोग्राममा चाहिँ 1 कुर्नु पर्थ्यो कि, अनि मलाई के फ्रस्ट्रेसन लाग्थ्यो भन्दाखेरि म यत्रो मास्टर्स पढेको यो मिडिया स्टडिजमा चाहिँ म एउटा अब्बलै स्टुडेन्ट हो युनिभर्सिटीको होइन, यत्रो सबै गरेको यो फलानोले बोल्ने ननसेन्स कुरा भनौँ न, हामी अहिले पनि समाचारमा पढ्यौँ भने फलानु मन्त्रीले यसो भन्नुभयो 10 एउटै कुरा गरिरहेको छ, उस्तै खालको कुराहरू आइरहेको छ जसले जनताको जिन्दगीमा मेरै जिन्दगीमा केही प्रभावै पर्दैन, किनभने त्यस्तै कुरा चाहिँ सेम टु सेम कुरा गरेका 2-4 मन्त्री देखिसकिहाल्छ चाहिँ है। त्यो हुँदाखेरि मलाई अति नै बढी फ्रस्ट्रेसन पनि हुन्थ्यो होइन, त नेपालको पत्रकारिता मिडिया यसरी चाहिँ जाने होइन, समाचार यसरी लेख्ने होइन जस्तो लाग्थ्यो होइन। अब त्यो चाहिँ अब मैले युनिभर्सिटीमा जे पढेँ, जति किताबहरू पढेँ त्यहाँबाट आएको मेरो आइडिया होइन, त्यसले गर्दाखेरि अब मेरो जिन्दगी चाहिँ यस्तै कुरामा फाल्नु हुँदैन। किन भन्दाखेरिमा हाम्रो धर्मशास्त्र हाम्रो मान्यता अनुसार के भन्दा 84 लाख चाहिँ जुनीमा पाउने एउटा मात्रै मान्छेको जुनी हो होइन, त्योमा पनि यस्तै कुराहरूमा अल्झिएर चाहिँ मैले जिन्दगी खेर फाल्नु हुन्न भनेर अलिक फ्रस्ट्रेट भइसकेपछि अनि मलाई चाहिँ त्यत्तिकै म अफिसमा बसिरहेको थिएँ, यत्तिकै खरखर लेखेर मैले राजीनामा दिएर निस्केको हो कि। भनेको मैले अफिसमा मेरो जागिरबाट राजीनामा दिँदासम्म पनि मसँग खासै यो गर्छु भनेर त्यस्तो केही पनि थिएन, मैले जहिले पनि ब्ल्याङ्कमा नै निर्णय लिन्छु होइन, ब्ल्याङ्क नै थिएँ। अब के गर्ने भन्दा अब केही भएन भने 1 जस्तो चाहिँ म नेपालमा स्ट्रगल गर्छु, आफ्नै केही बिजनेस अथवा केही कामहरू गर्छु होइन, बिजनेस भन्दा नि काम आफ्नै गर्ने कामहरू गर्छु, अनि त्यो 1 गर्दा नि त्यो चाहिँ केही लछारबाट लगाउन सकिएन भने चाहिँ विदेश जानलाई के छैन, विदेश जानलाई त म सकिहाल्छु भन्ने लाग्थ्यो। अनि त्यही गरेर 1 आफ्नो कम्पनी पनि रन गरेँ होइन, अनि त्यो कम्पनी दर्तादेखि लिएर ट्याक्सेसनको कुरामा यति धेरै हन्डर यति नचाहिने काममा चाहिँ दिन बितिरहेछ, समय बितिरहेछ, मतलब हाम्रो त जिन्दगी जान्छ नि,
यो कति 2013 को कुरा हो
2013 को त्यो भइसकेपछि वाक्य भएर ल सबभन्दा सजिलो भनेको नेपालमा चाहिँ कि राजनीति गर्नु रहेछ कि बिजनेस गर्नु विदेश जानु रहेछ नेपालमा बसेर काम गरेर चाहिँ फ्रस्ट्रेसन बाहेक केही पनि छैन केही गर्न सक्दैन भन्ने त्यो खालको निचोडमा पुगिसकेपछि अनि ल अस्ति एकजना अफिसकै दाइले चाहिँ त जान त जतिको मान्छे त अमेरिका गए नै हुन्छ भन्नुभएको थियो होइन अनि अमेरिका भन्दा पनि मलाई चाहिँ अस्ट्रेलिया आउनलाई अलिकति सजिलो र अलिकति मेरो लागि त्यो बेलामा उपलब्ध अप्सनहरूमध्ये अस्ट्रेलिया चाहिँ अलिकति इज्जतिलो अप्सन पनि हो कि त्यो कारणले गर्दाखेरि ल अस्ट्रेलिया जान्छु भनेर मैले त्यो सालको एक सालको दसैँ चाहिँ म टिका लगाउनु घर गइनँ आइएल्स पढेर मेरो टेस्ट थियो होइन मैले मेरो बुवालाई फेमिलीलाई पनि के भनेको थिएँ भन्दा दसैँको टिका भनेको जहिले पनि लगाइरहनु सकिन्छ अझै पनि मसँग दुई चार वर्ष छँदैछ टिका लगाउनलाई होइन तर के भन्दाखेरिमा यो आज दिन टाइम र अस्ट्रेलिया जाने टाइम चाहिँ यो टाइम बाहेक अर्को टाइम चाहिँ फेरि सुटेबल टाइम नआउन सक्छ त्यही भएर लेट्स फोकस अन द्याट भनेर चाहिँ अनि आज दिएँ होइन र मैले ल अस्ट्रेलिया जानुपर्छ अथवा विदेश जानुपर्छ भनेर मेरो दिमागमा सोच आएको विदिन सिक्स मन्थ म अस्ट्रेलिया आइसकेको थिएँ र म अस्ट्रेलिया आउँदाखेरि मेरो अस्ट्रेलियामा भएको साथीलाई नि मदन पनि अस्ट्रेलिया आयो भने म अस्ट्रेलिया आउँछ भन्ने मेरो साथीहरूले पत्याएको पनि थिएन कि त्यो कुरा त
अनि परिवारको रियाक्सन कस्तो भयो तपाईँले यसो सेयर गर्दाखेरि म अस्ट्रेलिया जान चाहन्छु भनेर अथवा अस्ट्रेलिया
खासमा म जतिखेर अस्ट्रेलिया जानुपर्छ भन्ने एउटा चाहिँ माइन्ड बनाएको थिएँ त्यो बेलामा खासमा मेरो परिवारमा पनि खासै त्यस्तो आर्थिक रूपमा चाहिँ बजेट बनिसकेको थिएन होइन अनि तर मेरो बुवाहरूले चाहिँ ठिक छ भनेर त्यसमा चाहिँ जस्तो भनौँ न न्युट्रल टाइपै भनौँ तपाईँ जानु हुँदैन भन्नेमा पनि त्यस्तो धारणा थिएन जानै पर्छ भनेर त्यस्तो धेरै भनौँ न अहिले आजभोलि चाहिँ जस्तो खालको चाहिँ फेमिलीबाट पनि जानै पर्छ भनेर प्रेसर आउँछ नि त्यस्तो खालको पनि थिएन तर के भन्दाखेरिमा उहाँहरू चाहिँ अब मैले कसरी आफ्नो चाहिँ आर्थिक प्रगति गर्ला कसरी अगाडि बढ्ला भन्ने कुरामा चाहिँ उहाँहरूको चिन्ता चाहिँ थियो
अनि कुनै रिसर्च गर्नुभएको थियो अस्ट्रेलियाको बारेमा आउनुभन्दा अगाडि
म अस्ट्रेलिया आउनुभन्दा अगाडि चाहिँ मैले कस्तो कोर्स पढ्ने अनि त्यसपछि यहाँको लाइफ कसरी अगाडि बढ्छ कसरी काम गर्ने अर्ली डेजको स्ट्रगल के हुन्छ र मेरो भिजा कन्डिसनहरू के हुन्छ वर्किङ कन्डिसनहरू के हुन्छ कस्तो कस्तो स्ट्रगलहरू गर्नुपर्छ कस्तो कस्तो चाहिँ च्यालेन्जहरू आउँछ होइन त्यो कुराहरूको बारेमा चाहिँ प्रिटी मच म एकदमै तयार नै थिएँ र मैले उहाँबाट आउँदाखेरि नै 3 महिनासम्म काम नपाउँदाखेरि के गर्ने 6 महिनासम्म काम नपाउँदा के गर्ने भनेर त्यो दुइटै प्लान बनाएर आएको
त्यो धेरै राम्रो हो त अनि प्रायः स्टुडेन्टहरू चाहिँ कसरी हुन्छ अस्ट्रेलिया छिर्ने मात्रतिर ध्यान दिन्छन् तर अब उहाँ गइसकेपछि चाहिँ अब सर्टेन रिस्कहरू हुन्छ नि तपाईँले भने जस्तो अब काम नपाउन सक्छ होइन अब लोनलीनेस फिल हुनसक्छ घर परिवारबाट छुटेपछि त्यस्तो खालको चाहिँ अलिकति अलिक कमले मात्र सोच्दो रहेछ
अब मैले चाहिँ मेरो धेरै साथीहरू अथवा पछाडि आएको भाइहरू जो जति मेरो सङ्गतमा आउनुभयो उहाँहरूको चाहिँ प्लानिङ र यहाँ अस्ट्रेलिया आएको देख्दाखेरि चाहिँ मलाई नै एकदम आङ जिरिङ्गो हुन्छ कि त्यस्तो केही प्लान नै हुँदैन यत्तिकै आइरहेको हुन्छ जस्तो कन्सल्टेन्सीमा गएर मलाई अस्ट्रेलिया जानु छ 5.5 आयो अथवा 5 आयो कसरी जाने हो भनेर मात्रै त्यो मात्रै एउटा आइडियाले आइरहेको हुन्छ होइन जस्तो मलाई चाहिँ एउटा के प्रेसर थियो भन्दा मैले नेपालमा 10-15 वर्ष बनाएको करियर भन्नुहोस् जे भन्नुहोस् होइन मसँग भनौँ न बिहान मात्रै 2-3 कलेज पढाउँथेँ होइन दिउँसो अफिस दिँदै थियो मेरो आफ्नो अलि छिटफुट कामहरू पनि थियो त्यो सबै छोडेर आउँदाखेरि चाहिँ के भन्दाखेरि एउटा मैले आफ्नो बनाएको करियर आफ्नो संसार चाहिँ सब जिरो बनाएर आएको हुनाले मलाई एनी हाउ अस्ट्रेलियामा त सेटल हुनु नै थियो नि त मैले यहाँ पढाइ सघाउनै पर्ने थियो यहाँ बस्ने वातावरण बनाउनु पर्ने नै थियो म त्यो चाहिँ एकदम एक्सट्रिम प्रेसर मलाई भनेको त्यो थियो किन भन्दा मसँग ब्याक नेपाल फर्किएर जाने चाहिँ अप्सन थिएन भन्ने मलाई त्यो बेला लाग्छ त्यसले गर्दाखेरि कस्तो भन्दाखेरिमा हुन पनि मैले अस्ट्रेलियाको सुरुको 3 महिना त काम पनि पाएन होइन कति कामहरूमा चाहिँ म सेटल हुन सकिनँ कि मेरो साथीले पनि काममा त लगिदिया हो होइन तर अब म त्यहाँ सेटल नै हुन सकिनँ मलाई मान्छेहरूले हायर नै गरेन कि त्यो कामहरूमा कि मेरो स्किल अथवा इन्ट्रेस्ट मिलेन होइन कति कुरामा चाहिँ अब मैले हाई एक्सपेक्टेसन राखेर भनौँ न मेरो जर्नलिजमको ब्याकग्राउन्ड भएको मसँग फोटोग्राफीको स्किल भएको यो सबै हिसाबले चाहिँ मैले अस्ट्रेलियाका ठुला ठुला मिडियाहरूमा पनि मैले एप्लाई गरेँ कि त्यो बेलामा अनि बिस्तारै भनौँ न त्यो बेलामा अब एकदम हाई एक्सपेक्टेसन हुन्छ एकदम गरिन्छ भन्ने हुन्छ नि त अनि ब्याक टु द चाहिँ रियालिटी आइसकेपछि अनि त्यसपछि अनि फेरि मान्छेहरूले कसरी अगाडि बढिरहेको छ नि त त्यो हिसाबमा नै अगाडि बढ्यो
भनेपछि सुरुको दिनमा चाहिँ तपाईँसँग के चाहिँ त्यस्तो एक्सपेक्टेसन थियो अस्ट्रेलिया आउँदा?
जस्तो सुरुमा आउँदाखेरि चाहिँ मैले दुई तिनवटा कामहरूको लागि पनि, मैले जागिर र काम दुइटैको लागि पनि प्लान थियो होइन. त फर्स्ट चाहिँ के भन्दाखेरि, फर्स्ट लेट्स ट्राई फर द जब भनेर कि जागिरको लागि ट्राई गरौँ त गरियो. त्यो सँगै चाहिँ के भन्दाखेरिमा काम पनि त अब मलाई थाहा थियो नेपालमा नै, मैले स्टुडेन्टहरूले यसरी काम गर्छ भन्ने कुरा र त्यो गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो. तर फर्स्ट प्रायोरिटी त्यता दिइरहेको थियौँ कि, अनि सेकेन्डमा चाहिँ अब त्यो दुईतिरै चलिरहेको थियो. ट्रायलमा पनि गइन्थ्यो, यता चाहिँ इन्टरभ्यूको लागि पनि एप्लाई हानिन्थ्यो होइन, त्यो गरिन्थ्यो. त्यो भएको भएर कस्तो भन्दाखेरिमा तिन महिनासम्म चाहिँ काम पाएन भने पनि बस्न खान पुग्ने हिसाबमा एउटा प्लान बनाइएको थियो होइन. अनि त्यसपछि अर्को ब्याकअप प्लान भनेको अब सेकेन्ड सेमेस्टरको बेलामा चाहिँ फी दिने बेलामा के गर्ने त, त्यसको पनि ब्याकअप प्लान चाहिँ नेपालमा बनाएर आइएको थियो कि. यदि गर्दाखेरि यहाँनिर पुग्दा भएन भने चाहिँ यति पैसा यसरी चाहिँ नेपालबाट ल्याउनुपर्छ भनेर त्यसको एउटा म्यानेज गरेर आइएको थियो होइन. त्यो चाहिँ के भन्दाखेरिमा अब यहाँ आएर के हुन्छ भन्दाखेरि, अब पहिला त सबै मान्छेले अलिकति राम्रै खोज्छन् त, यहाँ आइसकेपछि पनि त होइन राम्रो जब भयो भने त सजिलो भयो नि त, अनि वर्कमा मात्रै जानु परेन भन्ने कुरा हुन्छ. त्यसले गर्दाखेरि अब एउटा अन्डरस्ट्यान्डिङ मेरो र अलिकति सजिलो मलाई के थियो भन्दा, म र मेरो श्रीमती दुईजना सँगै आएको थियौँ होइन. किन भन्दाखेरिमा मास्टर्स बाई कोर्स वर्क गर्ने आउने स्टुडेन्टहरू चाहिँ डिपेन्डेन्ट फ्यामिली भनौँ, श्रीमतीहरूले अथवा श्रीमानहरूले चाहिँ फुल टाइम काम गर्नु पाउनुहुन्थ्यो. अनि एउटा चाहिँ के भन्दाखेरि 20 आवर्सको वर्क लिमिटेसनले गर्दाखेरि चाहिँ कति ठाउँ काम पाइन्थेन भने, बोलाइसकेपछि 20 आवर्स भनेपछि उनीहरूलाई सायद त्यो सिफ्टहरू स्प्लिट गरेर दिन गाह्रो हुन्थ्यो होला होइन. त्यो भएको भएर त्यसमा पाउनु गाह्रो हुन्थ्यो. अनि बिस्तारै बिस्तारै मेरो श्रीमतीले पनि काम पाउँदै गयो. अनि हाम्रो चाहिँ फोकस कसरी थियो भन्दाखेरिमा, उसले चाहिँ फाइनेन्सियल म्यानेज उसले गर्ने होइन, मैले चाहिँ पढाइ सकाउने, राम्रोसँग पढाइ चाहिँ सकेर अगाडि बढ्ने भन्ने थियो. त्यो कारणले गर्दाखेरि अब त्यो एउटा ट्युनिङमा हामी काम गरियो कि, त्यो हिसाबले चाहिँ हामीले आफूलाई अगाडि बढायौँ. त्यसले गर्दा स्ट्रगल गाह्रो चाहिँ भयो. तर धेरै मान्छेहरूले सोसल मिडियामा अथवा कहिलेकाहीँ चाहिँ हामीले ब्लगमा वेबसाइटहरूमा एउटा चाहिँ फिचर आर्टिकलको रूपमा पढिरहेको हुन्छ, अस्ट्रेलियाको स्ट्रगल यस्तो कस्तो है, त्यस्तो धेरै त्यो सुने जति काली लाग्दो पनि होइन होइन. तर अब सजिलो त त्यति धेरै सजिलो त छैन. त्यो चाहिँ फेरि यहाँ अस्ट्रेलियामा मात्रै होइन, एउटा चाहिँ ग्रेजुएटलाई नेपालमा पनि यहाँ अस्ट्रेलियामा भन्दा अझ बढी चाहिँ गाह्रो छ. भनेको जागिर पाउने छुट्टै छोडिदिनुहोस्, कामै पाउने पनि त अप्सन छैन नि त नेपालमा होइन. अब यहाँ त एटलिस्ट सस्टेन हुनको लागि काम गर्न सक्ने अप्सन त छ. अनि अर्को कुरा भनेको कस्तो भन्दाखेरिमा, यहाँ चाहिँ अर्को एउटा भनेको तपाईँ काम गरेर सस्टेन भइसकेपछि तपाईँ आफ्नो जागिरमा त जहिले पनि जान सक्नुहुन्छ. भनेको तपाईँको आफ्नो करियर फिल्डमा तपाईँलाई ब्याक टु करियर हुनलाई चाहिँ अस्ट्रेलियामा त्यस्तो धेरै गाह्रो पर्दैन. त्यो हुनाले सस्टेनेबिलिटी फर्स्ट कुरो हुनुभयो, तपाईँ यहाँ टिक्नु पऱ्यो, टिकेपछि मात्र बिग्न सकिन्छ. त्यो हुँदाखेरि चाहिँ अलिकति प्लान गरेर आउने हो भने अस्ट्रेलिया नेपालबाट आउने स्टुडेन्टको लागि अथवा अरू सबै कुनै पनि इन्टरनेसनल स्टुडेन्टको लागि त्यस्तो धेरै गाह्रो चाहिँ छैन.
तपाईँको युनिभर्सिटीको बारेमा बताइदिनु न के छ.
म नेपालबाट आउँदाखेरि चाहिँ खास कटिन युनिभर्सिटीमा आएको थिएँ. मेरो लागि खास म अलरेडी मास्टर्स इन जर्नलिजम एन्ड मास कम्युनिकेसन भएको हुनाले मेरो लागि सब्जेक्टहरू मिल्ने पनि अलिकति गम गाह्रो नै हुन्थ्यो. जस्तै यहाँ आएर मिडिया नै पढ्नको लागि पनि इच्म्यान 8 को रेन्जमा चाहिँ इङ्ग्लिस हुनु पर्थ्यो. भने कम्युनिकेसन जर्नलिजमको फिल्डमा काम गर्ने हो भने त इङ्ग्लिसमा गर्ने हो भने त इङ्ग्लिस त धेरै नै राम्रो हुनु पऱ्यो. त्यो मिट गर्न चाहिँ एकदम के अरे रियालिटीमा आएर भन्दाखेरि त्यो चाहिँ मेरो स्कोपभन्दा बाहिरको कुरा हो. म इच्म्यान 8 ल्याउनु अथवा अस्ट्रेलियाको मान्छेले जसरी लेख्न सक्नु भन्ने त्यो छैन होइन, त्यो स्वीकार गर्नुपर्छ. अनि त्यो भइसकेपछि मैले आफूलाई मिल्ने अप्सनहरू चाहिँ खोजेँ. अब काठमाडौँमा चाहिँ मैले आएस जहाँ प्रिपेयर गरेर क्लास ल्याएको थिएँ त्यहाँ मैले सोधेको, तपाईँ मास्टर्स गरिसकेको स्टुडेन्टले कन्सल्टेन्सी आएर चाहिँ सोध्ने होइन कि कुन विषय पढ्ने भनेर, डु युर ओन रिसर्च र तपाईँले चाहिँ पिएचडी जान सक्नुहुन्छ होइन, ती अप्सनहरू छन्. तर त्यो चाहिँ तपाईँ आफैले खोज्नुपर्छ भन्ने एउटा कन्सल्टेन्सीबाट त्यस्तो चाहिँ कुरा आइसकेपछि, अनि मैले आफूले पनि अलिकति रिसर्च गरेँ. पुतल सडकका 10-12-15 चाहिँ कन्सल्टेन्सी पनि चाहेँ. किन भन्दाखेरिमा कन्सल्टेन्सी भनेको पनि तपाईँको ग्रोसरी पसल जस्तो जस्तो नै हो कि, दे आर एउटा चाहिँ सब फ्रन्ट जस्तो हो. उनीहरूले एउटा एउटा प्रडक्ट बेचिरहेको हुन्छ. त्यो कोर्स भनेको पनि प्रडक्ट नै हो. के भन्दाखेरि तपाईँलाई म्याच हुने प्रोडक्ट कोसँग छ भनेर त तपाईँ साधारण त घुम्नु पनि पर्छ. त्यति हेर्नुभयो भने चाहिँ तपाईँसँग बेटर अप्सन हुन्छ. एउटै चाहिँ कोर्सको रेन्जमा पनि त फीहरू तलमाथि हुन्छ फरक फरक कलेज युनिभर्सिटी अनुसार. अनि त्यो भएको भए त्यसै जाँदा एउटा कन्सल्टेन्सीको चाहिँ दाई भनौँ अथवा कन्सल्टेन्टले के भन्नुभयो भने तपाईँको लागि चाहिँ यो ठिक हुनसक्छ एक्चुली हेर्नुहोस् भन्नुभयो. अनि त्यसपछि त्यो अनुसार हेरेर जाँदाखेरि चाहिँ त्यो मेरो लागि चाहिँ अस्ट्रेलिया आउनको लागि चाहिँ एउटा भनौँ न त्यसले चाहिँ पाथवे दिने देखियो र त्यो करियरसँग म्याच हुने पनि देखिएर अनि मैले चाहिँ कटिन युनिभर्सिटीमा आएँ. कटिन युनिभर्सिटीमा आइसकेपछि त्यहाँको पढाइ चाहिँ राम्रो थियो होइन, तर अलिअलि रेसिजम चाहिँ टिचरहरूबाट पनि महसुस गरे हो हामीले होइन, मैले मात्रै नभएर अल एसियन स्टुडेन्टहरूले नै. अनि तर के भन्दाखेरिमा तर युनिभर्सिटीको चाहिँ पढाइ चाहिँ एकदम सपोर्टिभ, तपाईँको चाहिँ अलिकति नेटवर्किङ बढाउने हिसाबमा, त्यसपछि अब करियरै अगाडि बढाउने हिसाबमा पनि सपोर्टिभ राम्रो थियो. कतिपय स्थितिमा चाहिँ अब हामी जस्तो स्थितिबाट आएको थियौँ, म जस्तो स्थितिबाट आएको थिएँ, त्यो स्थितिबाट चाहिँ अलिकति हाम्रो पकडभन्दा अलिकति बाहिरको फेसिलिटीहरू पनि हो. तर त्यो जसले चाहिँ एजुकेसन प्लान गरेर आउनुभएको छ, करियर प्लान गरेर आउनुभएको छ, उहाँहरूलाई चाहिँ सजिलो हुने. तर अब मैले चाहिँ अब मेरो लागि चाहिँ त्यो सबै आर्थिक हिसाबमा हेर्दाखेरि अलिकति मेरो काबुभन्दा बाहिरको पनि थियो होइन. त्यो कतिपय अपर्च्युनिटीहरू ग्र्याब गर्न सकियो, कति चाहिँ गर्न सकिएन.
अनि युनिभर्सिटीको इन टर्म्स अफ एजुकेसन अथवा इन टर्म्स अफ पढाइ भनौँ न कस्तो अनुभव भयो, जुन भनिन्छ नि अब अस्ट्रेलियन एजुकेसनको स्ट्यान्डर्ड अलिकति माथि नै छ भनेर होइन, त्यसको टर्म्समा चाहिँ तपाईँलाई कस्तो लाग्यो?
मैले चाहिँ अस्ट्रेलिया आउनुभन्दा अगाडि एकचोटि चाहिँ त्यो तपाईँको युरोपियन युनिभर्सिटीहरूमा पनि अलिकति ट्राई गरेका थिएँ होइन, उनीहरूको पनि कोर्स हेरेको थिएँ. अनि त्यही को हेर्ने सवालमा चाहिँ अस्ट्रेलियाको अरू एउटा दुइटा युनिभर्सिटीहरूको मास मिडियाकै कोर्सहरू पनि हेरेको थिएँ, जुन कोर्स चाहिँ नेपालमा मैले पढेको कोर्सभन्दा खासै धेरै फरक थिएन. तर यिनीहरूको चाहिँ यहाँ अस्ट्रेलियाको पढाइमा चाहिँ के देखियो भन्दाखेरिमा प्र्याक्टिकल एप्रोच बढी देखियो, हाम्रो अलिकति थ्योरीमा अलिकति बढी फोकस भयो. अनि त्यसले गर्दाखेरि अब यहाँ चाहिँ प्र्याक्टिकल बेसी हो. अनि मैले पढ्दाखेरि पनि मैले पढेको चाहिँ प्रोजेक्ट म्यानेजमेन्ट हो. प्रोजेक्ट म्यानेजमेन्टमा पनि तपाईँको यहाँको रेफरेन्स दिने सिस्टम, मतलब तपाईँसँग रिसोर्सेस पढ्नको लागि धेरै, अनि त्यसपछि धेरै जसो केसमा गएर पढ्ने कुरा हुन्छ होइन. हाम्रोमा चाहिँ के भन्दा थ्योरी भन्यो, फलानो थ्योरी भन्यो, फलानो थ्योरी भनेको यस्तो यस्तो हो, यसले यसरी यसरी डिफाइन गर्छ भन्ने मात्रै डिफिनेसन टाइपमा मात्रै बढी गइन्छ. तर के भन्दाखेरि विदेशी किताबहरू पढ्दाखेरि चाहिँ नेपालमा पनि नेपालकै विषयहरूमा पनि मैले पढेको चाहिँ मिडिया भएको भएर मैले मिडियामै पढेको किताबहरूमा इन्टरनेसनल कम्युनिकेसनको पार्टहरू पढ्दाखेरि चाहिँ सबै एउटा टिभीको एउटा चाहिँ पर्टिकुलर चाहिँ मिडियाहरूको जस्तो मैले चाहिँ नेपालमा हुँदै पढेको भनेको जिटिभीको अथवा चाहिँ अस्ट्रेलियाको चाहिँ पब्लिक ब्रोडकास्टिङको बारेमा केस स्टडीहरू पढिन्थ्यो कि. त्यो चाहिँ अब हाम्रो उहाँ चाहिँ त्यो केस स्टडीलाई चाहिँ टिचरहरूले पनि त्यति धेरै फोकस गर्थेनन् भने यहाँ चाहिँ मैले के पाएँ भन्दाखेरि युनिभर्सिटीको पढाइमा चाहिँ धेरै मोर केस स्टडीहरू हेरियो, प्र्याक्टिकल एप्रोचहरू हेरियो. यहाँको चाहिँ के भन्दाखेरि युनिभर्सिटीहरूको कोर्स चाहिँ यहाँ इन्डस्ट्री ड्रिभन छ कि, इन्डस्ट्रीमा कस्तो मान्छे चाहिएको छ त्यो अनुसार कोर्सहरू बनिरहेको हुन्छ. अनि त्यहाँ इन्डस्ट्रीमा के स्किल चाहिन्छ त्यो अनुसार स्किल डेभलप गर्नलाई क्लास त्यसरी नै रन गरे हुन्छ. डेलिभरीको मेथड र अलिकति तरिका अलिक मात्रै अलिकति फरक हो होइन, तर कोर्सको डिजाइनको हिसाबमा हेर्ने भने नेपालको र अस्ट्रेलियाकोमा त्यति धेरै फरक चाहिँ छैन. तर हाउ टु डेलिभर र हु इज गोइङ टु डेलिभर भन्ने चाहिँ एकदम फरक पर्छ. त्यसले गर्दाखेरि मलाई यहाँको युनिभर्सिटीको पढाइ चाहिँ मलाई राम्रो लाग्यो. ताकि अब त्यसले चाहिँ तपाईँको डिग्री सकिसकेपछि काम गर्नलाई, जबको लागि, काम छोडेर जब गर्नलाई, जागिर गर्नको लागि चाहिँ हामीलाई बाटो दिन्छ त्यसले चाहिँ.
अनि तपाईँको स्टुडेन्ट लाइफ चाहिँ कस्तो भयो? हामी लाइक स्टुडेन्ट लाइफ इन्जोय गर्नुभयो कि अथवा के कस्तो भयो तपाईँको
स्टुडेन्ट लाइफको कुरा गर्दाखेरि? स्टुडेन्ट लाइफ चाहिँ कस्तो भन्दाखेरिमा म चाहिँ अलरेडी 29-30 वर्षमा आएको मान्छे भएको भएर मसँग चाहिँ रमाइलो गर्ने टाइम कम थियो होइन. अनि जस्तो आफ्नो गोल फोकस गोल ओरिएन्टेडै थियो. म चाहिँ कस्तो भन्छु भन्दाखेरिमा मसँग अब इन्टरटेन गर्ने कुराहरू भनेको तपाईँको फिल्म हेर्ने, अब क्लब जाने, यता के अरे धेरै जस्तो साथीहरू चाहिँ अब भनौँ न ड्रिङ्क्स गर्ने होइन, यो सबै रमाइलो छ कि. अनि त्यसमा फोकस हुने पनि उमेर हुन्छ, अब म चाहिँ मेरो उमेर सबै नेपालमा नै त्यो त्यस्तो उमेरहरू गइसकेको हुनाले के भयो भन्दा म चाहिँ मोर बढी आफ्नो सेटलमेन्ट यो पढाइहरूको बारेमा बढी फोकस भए. तर पनि के भन्दाखेरिमा त्यो मेरो टाइममा कस्तो थियो भन्दाखेरि हामी स्याटरडे सन्डे चाहिँ ट्रेन सस्तो हुन्थ्यो कि, $2.5 डलरमा चाहिँ दिनभरि जति ट्रिप हाने पनि पाइन्थ्यो होइन. त्यो हुँदाखेरि हामी हरेक विकेन्ड घुम्न जान्थ्यौँ है, हरेक विकेन्ड घुम्न जान्थ्यौँ हरेक. अब यो ट्रेन लाइनको चाहिँ ट्रेन लाइनले छोए जति ठाउँ हामी करिब करिब सबै सिडनी घुमिसकेका थियौँ स्टेन हुँदामै. काम पनि गरियो, अब दुःख भनेको पनि गरियो होइन. तर के भन्दाखेरि मिनिमम हेर्न पर्ने देख्न पर्ने कुराहरू चाहिँ पनि देखियो, त्यो पनि एउटा रमाइलो हो. अनि धेरै खालका साथीहरू भए. तर कस्तो हुन्छ भन्दा साथी भनेको चाहिँ सबै मान्छे एउटा मान्छे सधैँ तपाईँको साथी भइरहँदैन होइन. अब त्यो स्टुडेन्ट फेजमा चाहिँ भेटिएका दुई चारजना साथीहरूको अनुभव अरूको अनुभवबाट धेरै सिकियो होइन. अनि रमाइलो गर्न जाने साथीहरू पनि थिए उहाँ के अरे एकचोटि चाहिँ यस्तो प्रसङ्ग छ कि साथीहरूले पुरा गाँजै मात्रै खाने, रक्सी र गाँजा मात्रै खाने एउटा पार्टी नै त्यस्तो खालको थियो कि. म त डराएर म निस्केर हिँडेँ किन म रक्सी पनि खाँदिनँ, म चुरोट पनि खाँदिनँ होइन. अनि केही पनि त्यस्तो नखाने भइसकेपछि अलिकति अस्ट्रेलियामा चाहिँ हाम्रो नेपाली कम्युनिटीमा चाहिँ रक्सी चुरोट नखाने तास तास नखेल्ने मान्छे भयो भने चाहिँ अलिकति आइसोलेटेड जस्तो हुन्छ मोस्ट अफ मान्छेहरू. मैले चाहिँ अब जस्तो अरू कम्युनिटी भनौँ न हामीसँग चाहिँ धार्मिक सामाजिक सांस्कृतिक कुरा पनि र के भन्दा हाम्रो चाहिँ अलिकति मौज मस्तीमा अलिक बढी छ. हुनसक्छ अब हाम्रो नेपालको ब्याकग्राउन्डको कारणले पनि हुनसक्छ होइन, उमेरको कारणले पनि हुनसक्छ, यी सबै कुराले. अब त्यो भनेको सबै मान्छेको आफ्नो थटमा फरक पर्ने हो. मेरो चाहिँ स्कुल अफ थटले चाहिँ मलाई अलिकति अनुशासनमा राख्यो भनौँ, अलि नियन्त्रणमा राख्यो भनौँ होइन. त्यसले गर्दाखेरि मेरो धेरै जस्तो फोकस चाहिँ मेरो पढाइ सघाउनुमा थियो सबभन्दा फर्स्ट. किन भन्दा टाइम टेकिङ थियो मेरो, टाइम गइरहेको थियो, मेरो उमेर गइरहेको थियो. यदि मैले चाहिँ स्किल माइग्रेसनको बाटो समात्ने हो भने मैले 32 वर्षभन्दा अगाडि नै मैले पढाइसक्नु पर्थ्यो होइन. त्यो सबै स्थितिहरू थियो. त्यो हुँदाखेरि मैले एकचोटि युनिभर्सिटीमा चाहिँ पढ्दाखेरि मैले त्यहाँको कोर्स चाहिँ कोअर्डिनेटर एकाडेमिक कोअर्डिनेटरलाई मैले के भनेको थिएँ भन्दा म यो ब्रेक बस्न चाहन्न होइन, म पढाइ कम्प्लिट गर्न चाहन्छु भन्दा उसले के भनेको थियो भन्दा टेक ब्रेक अर्न सम मनी भनेको थियो कि. मैले उसलाई भनेको आई डोन्ट निड मनी होइन, ह्याभ इनफ, आई वान्ट टु कम्प्लिट माई स्टडी एज सुन एज पोसिबल भनेको थियो कि. अब त्यो मान्छे चकिसकेको थियो, यो मात्रै एउटा स्टुडेन्ट हो जो आएर चाहिँ ब्रेक बस्दिनँ म पढ्छु भनेको थियो. अब त्यसले गर्दाखेरि अब उन कलेज पनि जस राम्रै इमेज बनाएको थियो मेरो होइन. अनि त्यो हुँदा त्यो एउटा रमाइलो थियो. अर्को भनेको कस्तो थियो भन्दा मैले चाहिँ 2-3 वटा रिभ्यू हालेको थिएँ कि जाँचको मार्क्सको रिभ्यू. रिभ्यू हाल्दाखेरि चाहिँ एउटा पाकिस्तानी ब्याकग्राउन्डको एउटा सर थिए होइन, उसले यसरी हेरेको थियो कि आँखा यस्तो गर है, वा किन रिभ्यू हाले त पास भए आज त भन्थ्यो होइन. मैले भने मेरो खास म यो दुईवटा विषयमा चाहिँ मेरो हेल्डी आउनु पर्थ्यो होइन, तर मलाई डी मात्रै आयो किन भनेर म सुन्न आऊ भनेको थिएँ होइन. उसले पहिल्यै उसले हात उठाएर के भने यो दुइटै विषय मैले पढाएको भए कपी चाहिँ मैले जाँचेको होइन भन्यो कि. र त्यो दुइटैमा कस्तो थियो भन्दाखेरि अलिकति भनौँ न ल्याङ्ग्वेज खालको थ्योरिटिकल चाहिँ एन्सर दिँदाखेरि चाहिँ जहाँ चाहिँ 2 नम्बर दिए नि मिल्छ, 1.5 पनि दिए पनि मिल्छ. त्यस्ता नम्बरहरूमा चाहिँ उसले भट्टाभट 1.5 दिइरहेको थियो कि, जहाँ मलाई चाहिँ एचडी पाउने रुम हुँदाहुँदै पनि डी दिइरहेको थियो. अनि त्यसले गर्दाखेरि के भन्दा उसले चाहिँ क्लासमै आएर भन्यो सबैको अगाडि, कोही मान्छे यसो बेल भएर पनि रिभ्यू गरेको छ, कोही गरेछ यो एउटा चाहिँ हेजी किन आएन भन्दै पनि रिभ्यू गर्न आयो भनेर चाहिँ क्लासमा सुनाएको थियो. अनि त्यसले गर्दाखेरि अब क्लासको साथीहरूले चाहिँ म त बहुत पढाएको मान्छे हो कि जस्तो त्यो खालको एउटा इमेज बनायो. त्यो चाहिँ एउटा रमाइलो पछि हो कि स्टुडेन्ट चाहिँ टाइमको मेरो. अर्को भनेको म जहिले पनि म एउटा मात्रै स्टुडेन्ट हुन्थेँ मेरो क्लासमा कि जो क्लास सुरु हुनुभन्दा 15 मिनट अगाडि पुगिसकेको हुन्थ्यो होइन. मैले चाहिँ जहिले पनि 100% चाहिँ एटेन्डेन्स थियो मेरो होइन, र म 15 मिनट अगाडि जान्थ्यो. हुँदाखेरि मेरो टिचरहरूले पनि मलाई राम्रो चाहिँ दृष्टिले हेर्थ्यो. इभन कसैले चाहिँ टिचरको बारेमा कम्प्लेन गर्यो भने एकाडेमिक कोअर्डिनेटरले मलाई सोध्थ्यो कि, तिनीहरूले यतिकै भनेको हो कि साँच्चै हो भनेर सोधेको थियो. त्यस्तो 2-3 वटा केस भएको थियो. त्यो चाहिँ अब मलाई चाहिँ त्यो कुराहरू रमाइलो लाग्यो होइन, स्टुडेन्ट हुँदाखेरिको. अब कसैलाई फेरि अब स्टुडेन्ट हुँदाखेरि अब भनौँ न एक दुई दिन चाहिँ कलेज नगर मेलबर्नतिर ड्राइभ गयो भन्ने मजा लाग्थ्यो होला होइन. र मेरो आफ्नो वेमा चाहिँ त्यो कुराहरू चाहिँ मलाई एकदम अहिले पनि सम्झिँदाखेरि एकदम इन्जोय हुन्छ कि.
अनि एज अ होल अब स्टुडेन्ट लाइफ भन्नुपर्दा चाहिँ कसरी डिस्क्राइब गर्नुहुन्छ तपाईँ अस्ट्रेलियन स्टुडेन्ट लाइफ भनेर, इन्टरनेसनल स्टुडेन्ट लाइफ हुन्छ अनि
कस्तो भन्दाखेरि अस्ट्रेलियामा चाहिँ मैले चाहिँ खासमा धेरैभन्दा धेरै अस्ट्रेलियन गभर्मेन्टको वेबसाइटहरू, सपोर्ट सर्भिसेसको वेबसाइटहरू धेरै हेरेँ होइन. अनि मैले एउटा भिडियो चाहिँ एनएसडब्ल्यु गभर्मेन्टले, सायद अस्ट्रेलिया गभर्मेन्ट अथवा एनएसडब्ल्यु गभर्मेन्ट दुइटा जे भए पनि जस एउटा गभर्मेन्ट चाहिँ भिडियोमा के भनेरले भनेको मैले के भेटाएको थिएँ भन्दाखेरिमा, अस्ट्रेलिया अथवा सिडनीको लाइफ भनेको कस्तो भन्दाखेरिमा तपाईँको फर्स्ट छ महिना चाहिँ गाह्रो हुन्छ होइन. तर त्यो छ महिनापछि चाहिँ एउटा इन्टरनेसनल मान्छे, इन्टरनेसनल स्टुडेन्ट चाहिँ यहाँ सेटल भइसकेपछि चाहिँ यहाँको लाइफस्टाइलको भाइब्रेन्सी जुन छ नि त्यसले गर्दाखेरि यहाँको चक्का चौथ भनौँ हामी नेपालीमा भन्दाखेरि होइन, त्यसले चाहिँ त्यो मान्छे आफ्नो लक्ष्यबाट चाहिँ भड्किन सक्छ, यताउता लाग्न सक्छ, किन लाइफस्टाइल नै यस्तै छ यहाँको. त्यसबाट चाहिँ जोगिएर आफूलाई चाहिँ आफ्नो कुरामा फोकस हुनुपर्छ भनेर भनेको मैले देखाएको थिएँ होइन, सुनेको थिएँ. अनि त्यसले गर्दाखेरि के भन्दाखेरि पनि यहाँको स्टुडेन्ट लाइफ ओभरअल भनेको के भन्दाखेरि, तपाईँ विदेशबाट आएको, नेपालबाट हुन सक्छ, तपाईँ चाहिँ भारत अरू जुनसुकै देशबाट आएको तापनि, पहिलो छ महिना भनेको तपाईँलाई लास्टै नै गाह्रो अनुभव हुन्छ. किन भन्दाखेरि हामीले यस्तो खालको यहाँ जुन कामहरू गरिन्छ त्यो खालको काम गरे हुँदैन नेपालमा खासमा, त्यसमा सेटल हुन अलिकति टाइम लाग्छ, त्यसलाई एक्सेप्ट गर्न अलिकति गाह्रो लाग्छ. अनि तर फेरि त्यसको अर्को एङ्गलबाट हेऱ्यो भने त्यो एकदमै मजाको कुरा पनि हो, त्यो म अलिकति पछाडि भन्छु. त्यो गाह्रो हुन्छ त्यो त्यसमा चाहिँ, अनि त्यो फर्स्ट सेमेस्टर त उहाँतिर हुन्छ, सेकेन्ड सेमेस्टर सेमेस्टर भने पनि यहाँ चाहिँ खासमा हामीलाई उहाँ सेमेस्टर सेमेस्टर भनेर सुनाइरहेको हुन्छ नि, यहाँ चाहिँ ट्राइमेस्टरमा चल्छ कि, वर्षमा दुईवटा ट्राइमेस्टर हुन्छ, एउटा ट्राइमेस्टर बिदा हुन्छ, त्यसलाई चाहिँ अब बाह्र महिनालाई तिन भाग लगाएर राखेको हुन्छ. त्यो हुँदाखेरि हामी पढेर कलेजमा सेटल हुन पाइसकेको हुँदैन, फिदिन टाइम आइसकेको हुन्छ कि, त्यसले गर्दा सुरुको छ महिना चाहिँ एकदमै स्ट्रगल, एकदमै प्रेसरको टाइम हुन्छ. त्यो छ महिनापछि के हुन्छ भन्दाखेरि तपाईँ काममा पनि भिजिसकेको हुन्छ, काम पनि मिलिसकेको हुन्छ, तपाईँलाई कहाँबाट कति रुपियाँ आउँछ भन्ने पनि थाहा हुन्छ, कति खर्च हुन्छ भन्ने पनि थाहा हुन्छ, मतलब तपाईँको क्यास फ्लो म्यानेज भइसकेको हुन्छ कि. अनि त्यसपछि तपाईँ चाहिँ अनि रमाइलोतिर आइरहेको हुन्छ, यो यस्तो देश हो, यहाँको कल्चर र चाहिँ लाइफस्टाइल यस्तो छ कि, तपाईँ हेर्नुहोस् हरेक चोकमा पब छ कि, हरेक सबमा दुई चारवटा चाहिँ तपाईँको वेश्यालयहरू पनि छन् होइन. त्यसले गर्दाखेरि कस्तो हुन्छ भन्दाखेरिमा नेपालबाट आउँदाखेरि चाहिँ के हुन्छ, अल अफ सडन हामीले चाहिँ एकदमै ठुलो फ्रिडम मिलिरहेको हुन्छ, र त्यो फ्रिडमलाई म्यानेज गर्न सकिएन भने चाहिँ मान्छे चिप्लिने कारण त्यो हो. त्यो भएको भएर अर्को राम्रो पक्ष भनेर मैले अघि अलिकति राखेको के भन्दाखेरिमा, राम्रो पक्ष भनेको तपाईँ यस्तो सानो सानो कामहरू गरेर पनि धेरै पैसा कमाउन सक्नुहुन्छ, जुन काम खास हाम्रो नेपालमा कामै होइन, कामै गरिरहनु हुँदैन त्यसरी.
त्यसलाई त
जस्तो चाहिँ अफिस क्लिनिङमा जानुभयो भने तपाईँ के गर्नुहुन्छ, त्यहाँ भ्याकुम लगाउनुहुन्छ, टेबल बुझ्नुहुन्छ, एउटा रुमाल चाहिँ हुन्छ नि त होइन, टेबल बुझ्यो अनि त्यहाँबाट स्प्रे गर्यो सक्यो, त्यति गरेको तपाईँलाई घन्टाको $25 मिल्छ भनेको, त्यसलाई चाहिँ तपाईँले पोजिटिभली हेर्नुभयो भने चाहिँ राम्रो हो. तर यो भनेर फेरि मैले के कमेन्टमा अरू मान्छेहरूबाट भन्न आउँछ कि त्यो राम्रो हो, अरू यो टिचिङ यस्तो यस्तो राम्रो होइन भन्न आउँछ. तर के भन्दा त्यो आफ्नो टाइम र स्टेज अनुसार चाहिँ त्यो कुराहरूलाई जज गर्नुपर्छ, त्यही नै राम्रो अथवा डक्टरै हुनु राम्रो भनेर एउटा ठ्याक्कै कङ्क्रिट चाहिँ धारणा बनाउनु हुँदैन कि. तर के भन्दा त्यो स्टेजमा जस्तो स्ट्रगल गरिरहेको बेलामा अर्को देशमा हामी नेपालबाट अस्ट्रेलिया आउँदाखेरि के छ, अस्ट्रेलियामा न कसैले हामीलाई चिनिया छ, न हामीले कसैलाई चिनिया छ होइन, हामी त यहाँ त पुरै समुद्रमा फुत त झरे जस्तो गरेर आएको त हो नि, हामीलाई यहाँको बारेमा पनि थाहा छैन, कल्चर थाहा छैन, केही थाहा छैन. त्यसले गर्दाखेरि हामीले त्यो स्ट्रगलको पिरियडमा चाहिँ त्यो कुरा पनि एकदम गुड एचिभमेन्ट अथवा चाहिँ एकदम राम्रो कुरो पाएको भन्नुपर्छ, मान्नुपर्छ होइन. अब त्यो तर त्यो मात्रै नै सबै कुरा होइन फेरि, किन भन्दा हाम्रो व्यक्तित्व भनेको एउटा रोलले डिफाइन गर्दैन. हामी धेरै जसो मान्छेहरू के हुन्छ भन्दाखेरिमा हामीले रोललाई नै आफ्नो व्यक्तित्व हो भन्ने ठानिरहेको हुन्छौँ. हामीहरू चाहिँ व्यक्तित्व छुट्टै हो, हाम्रो रोल छुट्टै हो. रोल भनेको मतलब कस्तो भन्दा, म अहिले यहाँ तपाईँसँग बसिरहेको छु, तपाईँ म त साथी भयो नि त, मेरो भूमिका साथी भयो. म घर जान्छु, मेरो श्रीमतीसँग मेरो भूमिका श्रीमान भयो. म त मान्छे त एउटै हो नि, मेरो बुवा आमा भाटामा गएँ, म छोरा भएँ. मतलब त्यो रोल अनुसार मैले पाउने चाहिँ व्यवहार फरक हुन्छ नि त. जस्तै मेरो बुवा आमाले हेर्नुभयो भने मलाई त म 35-36 वर्षको मान्छे भए पनि मेरो बुवा आमा बाबा त बच्चै हुन्छ नि त. होइन त्यो भनेको के भन्दा, तर मेरो बुवा आमाले चाहिँ म मदन भएँ होइन, माया गरेँ मदे भने मेरो चाहिँ पुरै व्यक्तित्व त्यही होइन नि त. होइन जसले पनि आएर यसो भन्ने होइन नि त. व्यक्तित्व भनेको फरक कुरा हो, रोल भनेको फरक कुरा हो. त्यो हुँदाखेरि तपाईँको व्यक्तित्व जे भए पनि यहाँ आएर तपाईँ चाहिँ फरक फरक रोलहरूमा फिट हुन सक्नुपर्छ. त्यो हुँदाखेरिको फाइदा पनि छ र जिन्दगीको एउटा चाहिँ लर्निङ प्रोसेस हो नि त यो पनि. तपाईँ हामीले एउटा मात्रै पाएको, एउटा मात्रै एङ्गलबाट हेरिरहेको हुन्छन्, भोगिरहेको हुन्छ नेपालमा हुँदाखेरि. अब यहाँ आइसकेपछि चाहिँ लाइफ चाहिँ अलिकति डाइनामिक देख्नुहुन्छ कि तपाईँ सबै एङ्गलबाट सबैतिरबाट खारिएर जाँदाखेरि अन्तिममा यहाँ बस्ने चाहिँ सेटल भएर यहीँ बस्ने स्थितिमा आइपुग्दाखेरि तपाईँले चाहिँ के भन्दा क्लिनिङ गरिसकेका हुन्छ, हाउसकिपिङ गरिसकेका हुन्छ, रेस्टुरेन्टमा काम गरिसकेका हुन्छ, अनि त्यसपछि तपाईँको चाहिँ हेल्थ केयरहरूमा काम गरिसकेको हुन्छ. त्यसले गर्दा के हुन्छ भन्दाखेरि तपाईँलाई आफू कसरी क्लिन बस्ने, आफ्नो घरहरू कसरी मेन्टेन गर्ने भन्ने थाहा हुन्छ, अनि तपाईँको रुमहरू कसरी अर्गनाइज गर्ने मेन्टेन गर्ने भन्ने पनि थाहा भइसकेको हुन्छ तपाईँ. किन भन्दा हाउसकिपिङ क्लिनिङ यो गर्दाखेरि तपाईँले विभिन्न होटेलहरू पनि गइसकेका हुन्छ होइन, मान्छेहरूको रेन्ज देख्नुहुन्छ कि कस्तो खालको लाइफ स्टाइलदेखि कस्तो खालको लाइफ स्टाइलसम्म देख्नुहुन्छ. त्यो रेन्जले देख्दाखेरि के भन्दा तपाईँको लाइफ स्टाइल बनाउनको लागि, लिभिङलाई स्ट्यान्डर्ड गर्नको लागि तपाईँको सबै स्किल त्यहीबाट सिकेर आउने हो कि. र एट द एन्ड लाइफ जस्तो अब तपाईँ हामी चाहिँ यहीँ हस्टेलमै बस्यौँ भने चाहिँ हामीले यो कुरा स्वीकार गर्नुपर्छ कि हाम्रो सास चाहिँ एस्ट केयरमा जान्छ भन्ने कुरो चाहिँ हामी एस्ट केयरमै गएर थन्किने हो लास्टसम्म भन्ने. किन भन्दा टाइम नै छैन कि खासमा. तपाईँको जति भन्नुहोस् व्यस्तता छ नि त. अहिले तपाईँ हामी यहीँ बस्दाखेरि पनि हामी दिनभरि त्यस्तो धेरै व्यस्त भइरहेको हुँदैन, तर पनि नेपालमा साथीहरूलाई फोन गर्ने अथवा उसलाई फोन गर्ने, यहीँभित्रका साथीहरूलाई फोन गर्ने पनि त हप्ता महिनामा एकचोटि हुन्छ नि त. त्यहाँ 8 घन्टा तपाईँ कामै गर्नु पऱ्यो, तपाईँको ट्राभलमा लाग्छ 2-3 घन्टा, अनि 7-8 घन्टा सुत्नै पऱ्यो. 24 घन्टामा कति बाँकी रह्यो त? 17-18-20 घन्टा त तपाईँको चाहिँ त्यतिमै गइसकेपछि बाँकी टाइमहरूलाई त यहीँ तपाईँको चाहिँ बच्चा छ भने बच्चाहरूसँग श्रीमतीसँग टाइम हो के अरे रिलेसन चाहिँ मेन्टेन गर्दै जान्छ. खाना बनाउनु पऱ्यो, खानु पऱ्यो, तर हाम्रो टाइम थोरै छ नि त. त्यस्तो स्थितिमा के हुन्छ, भोलि हाम्रा छोराछोरीहरूले पनि हामीलाई घरमा राखेर हेरचाह गर्छन् भन्ने चाहिँ अहिले सोच्न गाह्रो कुरा हो होइन. त्यो प्र्याक्टिकल हुँदैन यहाँको स्थिति अनुसार. किन हाम्रो अस्ट्रेलियाको लाइफ, अस्ट्रेलियाको दैनिकी चाहिँ मैले चाहिँ नेपालभन्दा 4 गुणा छिटो छ भन्छु. किन भन्दाखेरिमा नेपालमा एकचोटि तलब थाप्दाखेरि यहाँ 4 चोटि तलब थापिन्छ, अनि नेपालमा 1 चोटि घर भाडा तिर्दाखेरि यहाँ 4 चोटि घर भाडा तिरिसकेको होइन. भनेको अस्ट्रेलियाको 1 हप्ता भनेको नेपालको 1 महिना हो कि. त्यो भइसकेपछि त्यो स्थितिमा बढ्दाखेरि चाहिँ तपाईँले अब त्यो एज केयरमा अहिले काम गर्नुभयो भने तपाईँ अहिले नै एज केयरको लाइफसँग एक्सपोज हुनुभयो, र तपाईँ पछि 65 चाहिँ कसरी चाहिँ एज केयर बस्दाखेरि चाहिँ के हुन्छ भने तपाईँले एक्सेप्ट गर्ने तपाईँको क्षमता बनिसक्नु कि. यदि गर्नु भएन तपाईँ चाहिँ एकदमै एकदम नेपाली स्टाइलमै चाहिँ यहाँ काम गरेर अगाडि बढिरहनु भएको छ, 81 गरेर चाहिँ एज केयरमा बस्नु पऱ्यो भने चाहिँ तपाईँ त्यो सिचुएसनलाई कुप गर्न सक्नुहुन्न, त्यसलाई ह्यान्डल गरेर अगाडि जान सक्नुहुन्न. त्यो कुराहरूले गर्दाखेरि किन भन्दाखेरि अब यो मेरो धारणा हो होइन. अनि त्यो चाहिँ के भन्दाखेरि अब हामीले स्ट्रगल गर्दाखेरि जुन जुन फेजबाट गर्छौँ नि त्यसले गर्दाखेरि हाम्रो एउटा चाहिँ अस्ट्रेलियन लाइफ स्ट्यान्डर्ड भनौँ, एउटा चाहिँ अलिकति होइन यहाँको लाइफ स्टाइललाई चाहिँ ठ्याक्क म्याच गर्ने गरेर हामी अगाडि बढ्न सक्छौँ. त्यो भएको भएर स्टुडेन्ट टाइम भनेको चाहिँ खासमा त्यो हाम्रो आरनमा चाहिँ फलाम पिट्यो जस्तो टाइम हो कि. जति पिट्यो, जति दुःख पायो, जति गाह्रो कामहरू गर्दै गयो, त्यो त्यति चाहिँ खारिँदै गइन्छ कि. अनि यो त्यो प्रोसेस हो हामी खासमा फलामबाट चाहिँ छुरा बन्ने प्रोसेसमा छौँ होइन स्टुडेन्ट हुँदाखेरि. अनि त्यहाँबाट अगाडि गइसकेपछि त्यति भोगेर अगाडि गइसकेपछि तपाईँसँग अनेक स्किलहरू डेभलप भए हुन्छ, तपाईँ भोलि आउने अनसर्टेनिटीहरूसँग पनि जुझ्न सक्ने हुनुहुन्छ।
तपाईँको स्टुडेन्ट लाइफ हुँदाखेरि हामी लाइक केही कुराको यसलाई कसरी भन्ने मैले
अभाव भन्ने कि त्यसमा अब अनुभव भन्ने कि
होइन जस्तो अब जस्तो कि अब स्टुडेन्ट लाइफ भइसकेपछि हामी एकदम भागदौड हुन्छ नि त यहाँनिर अब कोही अब केकको पछाडि भागदौड गरेर आउँछ समथिङ केकको पछाडि भागदौड गरेर आउँछ नि सबैजना तपाईँको चाहिँ त्यस्तो के थियो हामी लाइक हुन्छ नि स्टुडेन्ट लाइफमा एकदम भागदौड हुन्छ।
मेरो चाहिँ कस्तो थियो भन्दाखेरिमा स्टुडेन्ट लाइफमा यस्तो पनि टाइम आयो कि मैले डबल काम गर्थेँ कि राति पनि काम गर्थेँ मैले मोस्ट अफ टाइम चाहिँ नाइट सिफ्टको कामहरू गरेँ होइन यसको एउटा मात्रै कारण के थियो भन्दाखेरि म बिहान 8:45 मेरो क्लासमा भइसकेको हुनुपर्छ भन्ने थियो होइन त्यो भएको भएर म एकदमै कम सुतिरहेको हुन्थेँ र अस्ट्रेलिया आइसकेपछि चाहिँ स्टुडेन्ट हुँदाखेरि मैले 13 किलो मेरो चाहिँ वेट घटेको थिएँ होइन 13 केजी चाहिँ वेट घट्नु भनेको त म त एकदम स्वाटै गरिसकेको थिएँ दुब्लो पातलो भइसकेको थिएँ म यसै पनि पहिला त खासै त्यस्तो मोटो घाटो मान्छे त होइन होइन तर पनि मैले 13 किलो वेट लुज गराएँ अनि त्यो भागदौडमा चाहिँ कस्तो भन्दाखेरि तर पनि हामी कस्तो भन्दाखेरि मेरो र मेरो श्रीमती चाहिँ हामी विकेन्डमा चाहिँ घुम्न निस्किन्थ्यौँ एउटा राम्रो कुरा भनेको के भन्दाखेरिमा हाम्रो संस्कृतमा एउटा भनाइ छ नि धर्म रक्षा दि रक्षित भन्छ कि तपाईँले धर्मको रक्षा गर्नुभयो पालन गर्नुभयो भने धर्मले तपाईँले रक्षा गर्छ भन्ने जस्तो गरेर हामी चाहिँ के भन्दाखेरि अलिकति घरमा पनि अलिकति पूजापाठ गर्ने होइन त्यो भएको हुँदाखेरि हामी मन्दिर पनि जान्थ्यौँ तर के हुन्छ भन्दा त्यसले चाहिँ तपाईँलाई कस्तो हुन्छ भन्दाखेरिमा एक बेग्लै खालको अनुभूति दिन्छ कि केही नभए पनि तपाईँसँग चाहिँ दे इज गड कि भगवान् छ नि त होइन अनि त्यसले चाहिँ मन्दिरको घन्टीहरू सुनेर यो सबै वातावरणले तपाईँलाई चाहिँ के भन्दा इनर्जाइज गर्छ म त्यो कुरामा विश्वास गर्छु किन भन्दा मैले देखेका मान्छेहरू पनि त्यसरी नै अगाडि बढेको मैले देखेको छु कि अनि त्यो भएको भएर त्यो कुराले गर्दाखेरि एउटा के हुन्छ भने तपाईँले त्यो कुरालाई फलो गर्नुभयो भने फेरि तपाईँलाई एक खालको अनुशासनमा पनि राख्छ त्यसले सबभन्दा मेन कुरा भनेको त हाम्रो आफ्नो अनुशासन आफै राख्ने हो नि त अनुशासन तपाईँको व्यवहारको हिसाबमा पनि आर्थिक हिसाबमा पनि तपाईँले आफैले आफैलाई अनुशासित राख्ने हो तपाईँ एक्स्ट्रा खर्च गर्नुभयो भने तपाईँलाई फेरि धेरै गाह्रो पर्ने ठाउँहरू पनि छ किनकि क्रेडिट कार्डै पाइन्छ सामान्य उदाहरणको रूपमा क्रेडिट कार्डबाट चाहिँ पाइयो भने खर्च गरे गरे गऱ्यो भने त तिर्ने बेलामा गाह्रो पऱ्यो नि त मैले धेरै मान्छे देखेको छु जसले 2-3 वर्षसम्म चाहिँ क्रेडिट कार्ड चाहिँ 10-15 हजारै खर्च गरेर चाहिँ त्यो क्रेडिट कार्डको लोन तिर्दा त्यतै धेरै टाइम बिताएको पनि देखेको छु भनेको अब त्यो सबै राख्नको लागि चाहिँ तपाईँको आफ्नो भनौँ न साथीभाइ आफ्नो स्कुल अफ थट र तपाईँको चाहिँ फेमिलीले गर्ने कुराहरूले गर्दाखेरि तपाईँलाई त्यसले गाइड गर्छ कि त्यो हुँदाखेरि चाहिँ हामीलाई यहाँ अगाडि बढ्नलाई सजिलो पनि हुन्छ एउटा कुरा एउटा भनेको तपाईँलाई एउटा स्ट्रेट डिरेक्सन पनि दिन्छ त्यसले त्यो एउटा कुरा हो नत्र भने स्टुडेन्ट हुँदाखेरि चाहिँ अरू म्यानेज गर्नुपर्ने कुरा अरू भोगेको कुरा भनेको चाहिँ मेन कुरा चाहिँ अब हामीलाई आर्थिक सङ्कट चाहिँ परिरहेको हुन्छ 3-3 महिना 6-6 महिनामा त फी तिरातिरै गर्नुभयो होइन हामी धेरै पैसा तिर्छौँ नि फीमा तिर्छौँ अनि त घर भाडामा तिर्छौँ त्यसरी नै अनि तपाईँले त्यो एक एक हिसाब राखेर अलिकति टाइट हुनु भएन भने चाहिँ त्यसले पनि त्यो पनि पैसा पनि एउटा खतरनाक हतियार हो कि त्यसले मान्छेलाई फ्याट्टै बिगार्छ कि त्यो भए पनि मान्छे बिग्रिन्छ फेरि नभए पनि बिग्रिन्छ त्यो भएको भयो त्यसको म्यानेजमेन्ट सबभन्दा ठुलो कुरा हो होइन अनि त्यो भइसकेपछि त्यसले गर्दाखेरि चाहिँ हामीलाई स्टुडेन्ट लाइफमा अलिकति अगाडि बढ्नको लागि चाहिँ भनौँ न त्यो होमसिक हुने अथवा चाहिँ तपाईँको भनौँ न एक्लोपन भन्ने एक हिसाबले किन भएन भन्दाखेरि हामी दुईजना थियौँ म र मेरो श्रीमती होइन अब त्यो सिङ्गल आउनेहरूले पनि अब कस्तो भन्दाखेरिमा साथीभाइहरू त्यस्तै बनाउनु पऱ्यो कस्तो भन्दाखेरिमा तपाईँ हामी भनेको हाम्रो नेचर भनेको कस्तो भने हाम्रो 5-7 जना हामी जोसँग चाहिँ घेरिएर बस्छौँ साथीहरू उनीहरू जस्तो छ हामी पनि त्यस्तै हुने हो अनि त्यो भएको भएर अब तपाईँको चाहिँ घरसँगको सम्बन्ध होइन कुराकानी कति हुन्छ अनि त्यसपछि साथीहरूसँग कसरी बसिन्छ त्यो हिसाबले तपाईँलाई चाहिँ अलिकति मोटिभेट गर्ने अलिकति तपाईँको भनौँ न मेन्टल समस्याहरू आर्थिक समस्या अरू सबै समस्याहरू एज ए होल यहाँ त अनेक समस्या हुन्छ समस्या भनेको खास पैसा नभएर मात्रै मान्छेलाई समस्या पर्ने पनि होइन होइन एक्लो भएर मात्रै समस्या पर्ने पनि होइन यस्तो अनेक समस्याहरूसँग जुधेर अगाडि बढ्नको लागि चाहिँ तपाईँले आफ्नो सराउन्डिङलाई मेन्टेन गर्नुभयो, अलिकति राम्रो गराउनुभयो भने चाहिँ राम्रो हुन्छ। मैले गरे पनि त्यही हो, मेरो अनुभव पनि त्यही नै हो। अन्त अर्को कुरा भनेको चाहिँ तपाईँको फोकस केमा दिने भन्ने कुरा हो कि, जस्तो रमाइलोमा मात्रै फोकस दिने भने पनि यो अस्ट्रेलियामा रमाइलै गरेर जान्छ, तपाईँ त्यतै भुलिन्छ। तर के भन्दा तपाईँको प्राइम मुख्य चाहिँ लक्ष्य भनेको त पढ्नु भनेर आए पछि त पढ्नु पऱ्यो नि त, त्यसलाई फोकस दिनु हो र करियर डेभलपमेन्टलाई फोकस दिनु हो। त्यही अनुसार भने चाहिँ स्टुडेन्ट लाइफ एकदम इजी हो कि, त्यस्तो धेरै गाह्रो होइन। इजी इन द सेन्स कसो एकदम त्यस्तो इजी छ र कहाँ छ र भन्छ, इजी त के हुन्छ त, अर्काको देशमा आएको छ, अस्ट्रेलिया नजानेको नचिनेको हो, खुद त समुद्रमा खसे जस्तो गरेर खसे हो यहाँ होइन, हो त्यो बाँकी त सबै आफैले नेभिगेट गर्ने कुरा हो नि त। अनि तपाईँले चाहिँ त्यस्तो स्थितिमा चाहिँ के भयो भन्दाखेरिमा, अब यसमा हामीले बच्चैदेखि पढेको कुरा फेरि त्यही जोड्छु मैले होइन, विद्या जनम सर्वजनम प्रधानम भन्छ नि त होइन, तपाईँसँग भएको विद्या आइडिया नै यहाँ सबभन्दा ठुलो कुरा हो, त्यसैले तपाईँलाई नेभिगेट गर्नलाई सजिलो गराउँछ नि। त्यो भनेको तपाईँसँग इङ्ग्लिस स्किल छ, तपाईँसँग ल्यापटप छ, इन्टरनेट छ, पढ्नुहोस्, हेर्नुहोस्, खोज्नुहोस्, सबै कुरा भेटिन्छ र संसारमा अलमोस्ट सबै कुराको समाधान छ र धेरै कुराहरू कुराकानीबाट नै समाधान हुनसक्छ। किन भन्दा जतिसुकै बलिया देश भए पनि लडाइँ भयो भने लास्टमा गएर दिनु वार्ताको टेबलमै बसेर सकिने भनेको, मतलब कुराकानी गर्नुभयो भने तपाईँलाई बोलेर हासिल नहुने कुरा पनि केही पनि छैन है। यी दुई चारवटा कुरालाई अलिकति ध्यान दिने हो भने डिमोटिभेट हुनुपर्ने, अलिक स्ट्रेस लिनुपर्ने कुरो केही छैन। तपाईँको फी नै तिर्न सक्नु भएन भने पनि धेरैले के गर्छ, फी तिर्न सकेन त भिजामा समस्या आयो, हाइड गरेर चाहिँ त्यहाँबाट भाग्न खोजिरहेको हुन्छ कि, फेस गर्नुहोस्, अगाडि गएर कलेजमै गएर कुरा गर्नुभयो भने तपाईँलाई डिस्काउन्ट पनि मिल्छ, तपाईँलाई पेमेन्ट प्लान पनि मिल्छ, भिजाको पनि त्यही होइन, तपाईँले प्रोपर चाहिँ माइग्रेसन एजेन्ट अथवा डिपार्टमेन्टसँगै तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ नि त, त्यो गर्न सकिन्छ। त्यो गरिसकेपछि के भन्दा सल्युसन त निस्किन्छ नि त त्यहाँबाट है, ती कुराहरूलाई चाहिँ हामीसँग उपलब्ध हुनसक्ने कुराहरू सम्भावनाहरूलाई चाहिँ हेर्नु पऱ्यो सबभन्दा मेन भनेको। मैले गरेको पनि त्यति हो, मैले करिब चाहिँ तपाईँको यो अस्ट्रेलियाको सबै स्टुडेन्टले जान्न पर्ने भनेका यहाँ भएको 25-3 हजारवटा वेबसाइट छन् होइन, जो चाहिँ सर र मान्छेले हेरेर आफ्नो अनुसार युटिलाइज गर्न सक्यो भने इनफ के, अस्ट्रेलियामा एकदम एउटा फ्यान्टास्टिक जिन्दगी हुन्छ। तर हाम्रो जोड चाहिँ कस्तो त्यो हाँसे बेङ्गेको मिम सिम टिकटक स्क्रोल गरेर, तपाईँ टिकटक स्क्रोल गरेर कहिले पनि सकिँदैन, दिनभरि स्क्रोल गरिरहनुहोस् भिडियो आइरहन्छ तलबाट होइन। तर के भन्दाखेरि अब तपाईँले चाहिँ त्यो अरू नाचेको हेरेर वाह क्या नाच्यो भनेर बस्ने हो कि तपाईँको आफ्नो समस्या अथवा केही छ भने दुइटा कुरा नयाँ जानेर अगाडि बढ्ने हो भन्ने कुरा हो। तपाईँको प्रायोरिटी के हुन्छ भन्ने कुराले तपाईँको जिन्दगी के हुन्छ भन्ने फरक पर्छ होइन। त्यो भएर मेरो प्रायोरिटी चाहिँ जस्तो कस्तो भयो भन्दाखेरिमा, पहिला त अब यहाँ कसरी चाहिँ बस्ने भन्ने कुरामा ध्यान दिइयो, फर्स्ट पढाइ सब सकाएर पिआर चाहिँ एप्लाई गर्नुपर्छ भन्ने थियो होइन। अनि त्यो भएको भएर अब मैले पिआर एप्लाई गर्ने बेलामा पुग्दा मसँग जम्मा 50 पोइन्ट थियो। मेरो च्यालेन्ज भने पनि मेरो चाहिँ स्टेटमेन्ट अफ द प्रब्लम भने पनि के हो भन्दाखेरि हाउ टु गेट पिआर इन 50 पोइन्ट्स हो कि। मेरो रिसर्च मेरो पढाइ सबै ध्यान त्यसमा गयो, किन भन्दा अरू भनेका बेस्ट केसहरू हुन्, इच म्यान एड ल्याउनुहोस्, पिटीमा नाटी पास गर्नुहोस्, आफ्नो फिल्डमा चाहिँ एक मिनिमम 1 वर्ष नत्र 2-3 वर्षको एक्सपिरियन्स गराउनुहोस्, बेस्ट केस हो। सबै मान्छेहरू सेस घले हुँदैनन् अस्ट्रेलियामा उनीहरू, तर आफ्नो केस के हो त, आफ्नो फाइल के छ भन्दा रियालिटीको कुरो मसँग 50 पोइन्ट छ, त्यतिमा मैले कसरी पिआर पाउन सक्छु भनेर खोज्ने मेरो चाहिँ समस्या अथवा मेरो चाहिँ च्यालेन्ज त्यो भयो। त्यो भएपछि आफ्नो च्यालेन्ज आफूले डिफाइन गरेर अगाडि बढेपछि सजिलो हुन्छ। मैले अनेक स्टडी गरेँ सबै स्टेटका, सबै चाहिँ रिजनल एरियाका, को कसले कसरी नोमिनेट गर्छ सबै हेरेँ। त्यो भएर त मैले चाहिँ 16-17-18 पढेको थिएँ सबै कुराहरूले, अहिले पनि मलाई आइडिया छ कि अस्ट्रेलियामा चाहिँ कसरी चाहिँ एउटा स्टुडेन्टले चाहिँ नेभिगेट गरेर सट्ट अगाडि बढ्यो भने पिआर कसरी पाउँछ भन्ने कुरा। अस्ट्रेलियाको पिआर भनेको एकदम स्ट्रेट फरवर्ड छ, सिधा छ एकदमै, देयर इज नो जिगज्याग, केही पनि जिगज्याग छैन होइन। तर के भन्दाखेरि आफूले स्टडी गर्नु पऱ्यो, आफू चाहिँ कन्भिन्स हुनु पऱ्यो नि त अगाडि बढ्नलाई. त्यो भयो भने चाहिँ के भन्दाखेरिमा धेरै कुराहरू सजिलो छन्। अब त्यो चाहिँ हामीले कस्तो गर्छौँ भन्दाखेरि हामीले एकदम फिक्स पर्सेप्सन लिएर हिँड्नु भएन होइन. धेरै जस्तोसँग कस्तो हुन्छ भने फिक्स पर्सेप्सन हुन्छ कि एउटा स्ट्रक्चरमा बसेर सोचिन्छ, त्यो स्ट्रक्चरमा बसेर सोचेर हुँदैन. अहिलेको टाइम भनेको के भन्दाखेरि स्ट्रक्चरभन्दा बाहिर हेर्ने हो, किनभने संसारमा सत्य भनेको एउटै छैन कि, सत्य भनेको फरक फरक छ, अनेक सत्यहरू हुन्छ. तपाईँको लागि एउटा कुरो सत्य हुन्छ, मेरो लागि अर्को कुरो सत्य हुन्छ होइन. किन भन्दा हामीले त एउटा डाइमेन्सनबाट मात्रै देखिरहन्छौँ कुराहरू. त्यो कुराहरूलाई म्यानेज गर्न सक्यो, ती कुराहरूलाई अलिकति हेर्न सक्यो भने चाहिँ स्टुडेन्ट लाइफमा चाहिँ धेरै गर्न सक्ने धेरै चाहिँ सम्भावना पनि छन्, त्यस्तो धेरै चुनौती पनि छैन होइन. तर नचिनेको ठाउँमा आएर एक्कासी आएर पुरा नयाँ संसार बसाउनु छ भने होइन, तपाईँ हामी मै भन्छु, म काठमाडौँमा हुँदाखेरि चक्रपथको त्यो धुले रोडमा बिहान 5:30 बजे चाहिँ मोटरसाइकल कुदाएर चाहिँ 6 बजेको क्लास पढाउन हिँड्ने मान्छे, त्यस्तो धुलामे सडकबाट एकैचोटि तपाईँको चाहिँ वर्ल्डको चाहिँ एकदम बेस्ट चाहिँ रोड अथवा बेस्ट चाहिँ लाइफ स्टाइलमा आउँदाखेरि त तपाईँ त आजको भोलि जम्प गरेर ट्याक्क आएर यहाँ यत्रो फेसिलिटिजहरू एकैचोटि तपाईँको सेवामा आइपुग्ने अवस्था हुनु भनेको सजिलो कुरा होइन नि त. सफल छ तपाईँले यो सबैलाई गराउनको लागि, तर के हो भन्दाखेरिमा त्यो रियालिटीलाई पनि त्यो दुइटाको डिफ्रेन्सको रियालिटीलाई पनि हेर्नु पर्यो. त्यो हेऱ्यो भने चाहिँ सजिलो छ जिन्दगी. खासमा
एउटा क्वेसन सोध्नु मन लागेको छ, जस्तो लाग्छ स्टुडेन्ट लाइफ सकिसकेपछि चाहिँ कस्तो महसुस हो तपाईँलाई, हाउ यु फिल?
स्टुडेन्ट लाइफ भनेको नि खासमा संसारको सबभन्दा मजाको लाइफ हो. कलेज र युनिभर्सिटीको गेटभित्र जस्तो आनन्द गेट बाहिर निस्केपछि हुँदैन. गेट बाहिर निस्किसकेपछि के हुन्छ भन्दाखेरि त यु हेभ टु फेस द युनिभर्स, कि अब यो संसारलाई झेल्नु पऱ्यो कि बाहिर आएपछि. युनिभर्सिटी पढिन्छ नेपालमा पनि के लाग्थ्यो भन्दा फाँडिन्छ सब, यस्तो गर्नुपर्छ भन्ने लाग्थ्यो कि जर्नलिजम पढ्दाखेरि नै. अनि गेट बाहिर भनेको तपाईँ रियालिटी त्यहाँ मान्छेसँग भेट हुने हो नि त. नेपालको समस्या के छ भन्दाखेरि हामी युनिभर्सिटीको गेटभित्र चाहिँ स्ट्रेट फरवर्ड कुरा पढ्छौँ होइन, यस्तो गरेपछि यस्तो हुन्छ, यस्तो यस्तो यस्तरी गर्नुपर्छ. अब बाहिर आइसकेपछि त्यो त्यसरी हुँदैन कि, त्यो जिगज्याग छ कि त्यहाँनिर होइन. तपाईँले चाहिँ कुनै पनि एप्लिकेसन दिएको चाहिँ यति घन्टा अथवा यति दिनपछि त्यो काम भइसक्नुपर्ने हो नि त, हुँदैन. त्यही हो जिगज्याग भनेको. किन हुँदैन भन्दा त्यहाँनिर चाहिँ तपाईँले प्रक्रियाभन्दा बाहिरबाट तपाईँको पेमेन्टहरू गर्नु पऱ्यो, यताउता गर्नु पऱ्यो. त्यसले गर्दाखेरि धेरै अहिलेको नेपाली चाहिँ यङ जेनेरेसन छ नि, नयाँ पुस्ताहरू नेपालमा बस्न नचाहनुको कारण के भन्दाखेरिमा त्यो हामीले पढेको भित्र हाम्रो आइडिया जे बनेको हुन्छ त्यो र बाहिरको लाइफ चाहिँ फरक भयो कि. त्यो लास्ट धेरै झिकझ्याक भयो. म अस्ट्रेलिया आउनुको कारण पनि त्यही हो. खासमा झिकझ्याक छ नि त, झिकझ्याक नहुनु भन्दा पनि झिकझ्याक छ. यहाँको चाहिँ के भन्दाखेरि एक हिसाबमा पढेर सकेपछि सकियो नि त भन्ने थियो. सकेपछि अब के भन्दाखेरि पढाइसकेपछि चाहिँ एक लेभलमा अब यहाँको स्किल माइग्रेसनको चक्करमा लाग्न सकियो, अब जागिर खोज्नुपर्छ भन्ने भयो होइन. त्यो गर्दाखेरि अब सँगै त्यो टिआरको जुन 2 वर्षको टाइम पाइयो नि त, फुल टाइम काम गर्ने टाइम पनि त्यही हो. अब पैसा कमाउने टाइम पनि त्यही हो, पिआर बनाउने टाइम पनि त्यही हो होइन. भनेको स्टुडेन्ट लाइफमा त बरु कलेज जाने, पढ्ने, एसाइनमेन्ट सकाउने, घर धान्ने गरेर पैसा कमाउने, अब त्यो टाइम बिचमा हुन्थ्यो भने त्यस्तै टाइम चाहिँ तिहारमा पनि भयो. अब त्यो बेलामा चाहिँ अब हप्ताको एक दिन प्रोफेसनल लिएर गइन्थ्यो भने बाकी दिन चाहिँ फुल टाइम 5 डेजै काम गर्नु गइन्थ्यो. त्यो बेलामा चाहिँ अब अलिकति रिल्याक्सको पनि टाइम हो नि त, एउटा काम घोरिसक्यो भन्ने भयो. तर अब चाहिँ कसरी अब यहाँ टिक्ने त अब भन्नेमा लाग्यो. 6-7 वटा इन्टरभ्यू पनि फेस गरियो होइन. इन्टरभ्यू चाहिँ कस्तो भन्दाखेरिमा तपाईँको एक्ज्याक्ट सबै कुरो मिलेछ होइन, ठ्याक्क म्याच खान्छ, तै पनि जागिर पाउन अलिकति गाह्रो. मेन भनेको अब भिजा पनि मेन हुँदो रहेछ होइन कतिपय ठाउँमा चाहिँ. अनि त्यसले गर्दाखेरि चाहिँ त्यो बेलामा चाहिँ जस अलिअलि भने जस्तो ठ्याक्क आफ्नो जागिरको काम नपाएर अलिकति डिप्रेस हो कि जस्तो, अनि फेरि पिआर हुँदैन कि भनेर अर्को चिन्ता फेरि होइन. त्यो दुइटा त्यो एकदमै भनौँ न कन्फ्युजन जस्तो कि, हाफ चाहिँ ल मैले गरेँ अलिकति आनन्द भयो भन्ने छ, हाफ चाहिँ अलिकति तनावपूर्ण छ फेरि अब कसरी अगाडि बढ्ने भन्ने. त्यसले गर्दाखेरि पढाइ सकिसकेपछिको स्थिति भनेको झन् कस्तो भन्दा दुइटा प्रेसर हुने भयो. एउटा चाहिँ जागिर खोज्ने प्रेसरै भयो. किन भन्दाखेरि तपाईँ काममै जाँदाखेरि पनि वरी डोइङ भन्दाखेरि स्टुडेन्ट हो, यहाँ पार्ट टाइम काम गरिरहेको छु भने जे काम गर्दा पनि कसैले तपाईँलाई केही भन्दैन कि नराम्रो केही पनि सोच्दैन न केही क्वेसन गर्दैन. त आफ्टर कम्प्लिटिङ स्टडी कि अब पढाइ सकिसकेपछि के हुन्छ भन्दाखेरि वाइ डुइङ दिस भनिरहेको हुन्छ त्यही मान्छे त्यही ठाउँमा. इज स्टुडेन्ट भन्थ्यो पहिला भने अहिले चाहिँ वाइ यु डुइङ दिस आफ्नो फिल्ममा काम चाहिँ किन खोज्या भनेर सोधिया हुन्छ. त्यो कुराले पिन्च गर्छ. त्यो एउटा चाहिँ फाइदा के हो भन्दाखेरि फेरि त्यसले तपाईँलाई हरेक दिन चाहिँ आफ्नै फिल्डमा जागिर खोज्नको लागि पाउनको लागि मोटिभेट पनि गरिरहेको हुन्छ कि होइन. त्यो चाहिँ एउटा फाइदा हो. तर के भन्दाखेरिमा अब मेन भनेको अब जो चाहिँ टिआरको दुई वर्ष युटिलाइज गरेर म ब्याक होम जान्छु नेपाललाई गएर केही गर्छु भन्नेहरूलाई चाहिँ पैसा कमाउने टाइम पनि हो. यहाँ बस्नेलाई त पैसा पनि कमाउनु पऱ्यो टिक्नलाई अब अगाडि फर्दर अगाडि बढ्नलाई. अनि त्यसपछि पिआरको पनि कुरा भयो. पर्सनली मेरो चाहिँ के भन्दा मैले तिनवटा गोल राखेको थिएँ होइन स्टुडेन्ट हुँदादेखि नै. यहाँ अस्ट्रेलिया आउँदाकै तिनवटा गोल भनेको चाहिँ एउटा भनेको अस्ट्रेलियामा बसेर पिआर लिन्छु भन्ने थियो, अर्को घर किन्छु भन्ने थियो. घर किन्ने चाहिँ एकदम प्राइम नै लक्ष्य थियो होइन. अनि त्यसपछि तेस्रो भनेको चाहिँ नर्थ सिडनीतिर जागिर खान्छु भन्ने थियो. किन नर्थ सिडनीतिर चाहिँ अब आइटीको अफिसहरू धेरै भएको भएर त्यतैतिर जागिर गर्नुपर्छ भन्ने थियो होइन. अनि त्यसले गर्दाखेरि अनि एज ए होल स्टुडेन्ट लाइफमा पनि टिआरमा पनि हाम्रो एउटै मात्रै चाहिँ फोकस केमा थियो भन्दाखेरि पिएसएल लिनुपर्छ र घर किन्नुपर्छ भो. त्यसपछि चाहिँ दुईवटा गोल त पुरा भयो नि त, मेजोरिटी गोल पुरा भएपछि थर्ड त यति भइहाल्छ, सजिलो हुन्छ, त्यसपछि चाहिँ सजिलो हुन्छ भन्ने थियो होइन. त्यसले गर्दाखेरि टिआरको टाइम चाहिँ त्यो पढाइ सकिसकेपछिको टाइम चाहिँ अब त्यो प्रोफेसनल इयर गर्नै पर्ने थियो स्किल एसेसमेन्टको हिसाबमा. अनि त्यो सँगै अनि अब आफ्नै फिल्डमा काम गर्ने पनि एउटा बाध्यता पनि हो कि त्यो खासमा. त्यसले नि एउटा राम्रो यो माइग्रेसनको चाहिँ त्यो चाहिँ रिक्वायरमेन्टले नि राम्रै करियर बनाउनको लागि चाहिँ हामीलाई राम्रै रूपले घचघच्याएको मान्छु कि मैले. फाइभ पोइन्ट्स पनि हुन्छ, त्यो नभइकन हुँदैन भनेपछि हाम्रो पुरै फोकस नै त्यसरी नै हुन्छ नि त. त्यसले गर्दाखेरि त्यही तिनवटा कुरामा रुमल लिँदा तपाईँको दुई वर्ष त गइहाल्यो होइन. दुई वर्ष भए पनि अब त्यो युआई चाहिँ भरिया थियो बिहारको लागि, तर भिजा सकिसक्यो आफ्नो उताबाट इन्भिटेसन आएन होइन.
पिआरको समयमा जसलाई अब पिआरको कतिको चिन्ता भन्ने अथवा कतिको थियो तपाईँलाई
त्यो बेलामा चाहिँ मलाई एकदमै दुइटा यस्तो तनाव थियो त्यो बेलामा चाहिँ कस्तो भन्दाखेरि मलाई एकदमै टेन्सन भनेको कस्तो भन्दाखेरिमा एकदम विपरीत खालको टेन्सन थियो कि. एक मेरो पिआर हुँदैन कि भन्ने पनि चिन्ता थियो होइन. अर्को भनेको के म पिआर लिएर यहीँ बन्छ अब नेपालबाट त टाढा भयो त अब होइन, नेपाल त छुट्यो त होइन. म पिआर चाहन्छु त्यो खालको चाहिँ एउटा के भनौँ न दुइटा पुरै विपरीत. तर एकदमै त्यो दुइटामा चाहिँ दिमाग सब घुमिरहेको हुन्थ्यो कि म चाहिँ काम भयो श्रीमतीलाई काममा ड्रप गरेर फर्किन पनि म त सोचिरहेको हुन्थेँ कि चाहन्छु यता पिआर नपाइएला कि भन्ने पनि डर छ. अर्को फेरि पाइयो भने फेरि उता सब गुम्छ कि भन्ने अर्को पनि डर छ. त्यो खालको फेजबाट चाहिँ फाइनली अगाडि बढियो होइन. त्यो चाहिँ हुन्छ जस्तो लाग्छ. अब मलाई चाहिँ म आफूलाई चाहिँ पर्सनली मलाई एकदमै भएको भनेको चाहिँ के भन्दाखेरि म चाहिँ उग्र नेपालवादी अथवा चाहिँ उग्र राष्ट्रवादी टाइपको मान्छे थिएँ नेपालमा नि होइन. विदेश जानै हुन यस्तो भन्ने खालको थियो. तर अब के भन्दा त्यो लाइफको लर्निङ फेजले गर्दाखेरि तपाईँ हामी त्यो पानी जस्तो बगेर ठोकिँदा कहिले कहाँ ठोकिन्छ कहिले कहाँ ठोकिन्छ गरेर साइजमा आउँदाखेरि अब आउनै पर्ने स्थिति भयो आइयो होइन.
पहिलाको आई लाइक तपाईँ सुरुमा 2014 आउँदाखेरिको मदन र अहिलेको मदनमा के गर्छ.
14 आउँदाखेरि चाहिँ कस्तो थियो भन्दाखेरिमा त्यो बेलामा चाहिँ अलिकति जोस पनि थियो, अलिकति सङ्घर्ष भनौँ न सङ्घर्ष गरिन्छ गर्नुपर्छ भन्ने थियो. जे भए पनि गरिन्छ अस्ट्रेलियामा जसरी पनि टिकिन्छ भनेर आइआएको थियो नि त होइन. त्यो बेलामा चाहिँ अब मोर डेडिकेटेड बडी थियो भने अहिले चाहिँ अब रिल्याक्स भइसक्यो कि. मतलब सबै कुराहरू यस्तै यस्तै नै हुन् होइन, मेन्टेन गरेर बस्नुपर्छ भने जस्तो त्यो बेलामा अलिक क्रान्तिकारी टाइपको जस्तो होइन, अहिले चाहिँ यथास्थिति जस्तो कि. तर के भन्दाखेरि त्योभन्दा त्यो बेलामा मसँग धेरै च्यालेन्जेस अगाडि थियो होइन. अनि यो बेलामा चाहिँ के भन्दाखेरिमा अब च्यालेन्जेसहरू कम भएको छ तर डाइमेन्सन फरक भएको छ, तर च्यालेन्जेसहरू पहिला जस्तो गरेर खतरनाक च्यालेन्जेसहरू छैनन् र अहिले बस्दाखेरि र अब भनेको मोर चाहिँ के भन्दाखेरि त्यो बेलामा चाहिँ अलिकति फरक ढङ्गले सोचिन्थ्यो, सोचाइको कोणहरू फरक भइसक्यो, तर पनि के भन्दाखेरि मूलभूत जस्तो मेरो चाहिँ मूलभूत मान्यताहरूमा चाहिँ कुनै पनि फरक आएको छैन होइन। त्यसले गर्दाखेरि पनि जस्तो हुनसक्थ्यो मैले कतिपय कामहरू चाहिँ आँखा चिम्लेर पैसाको लागि मात्रै गरेको भए म यहाँभन्दा अहिलेभन्दा मेरो चाहिँ आर्थिक स्थितिहरू सबै राम्रो हुनसक्थ्यो, तर के भन्दा ती कुराहरू गर्नलाई चाहिँ अब मेरो मनले नै मानेन भनेर आत्माले दिएन, त्यस्तो कामहरू गरिएनन् होइन। त्यसले गर्दाखेरि के भन्दाखेरि तर प्रिटी मच म चाहिँ त्यो बेलामा पनि सन्तुष्टै थिएँ, अहिले बढी नै सन्तुष्ट छु होइन। किन भन्दाखेरिमा मैले राखेको तिनटै गोलहरू चाहिँ मिनिमम मैले के न्यूनतम गोल हुने त्यो गोलहरू चाहिँ यसै भएपछि बढ्दै जान्छ नि त होइन। जागिर पनि पाइयो, यहाँ बस्ने व्यवस्था पनि भयो, घर सब पनि किनियो होइन। त्यो हिसाबमा हुँदाखेरि चाहिँ अब भनौँ न म आफूले आफूलाई चाहिँ म र मेरो श्रीमती चाहिँ 100 भइसक्यो कि भनेको आफैले हो नि त ग्रेड गर्ने त तपाईँले। मैले राखेको लक्ष्यहरू पनि पुरा भइहालेँ होइन, सबै लक्ष्य त्यही मात्रै हो। अब लक्ष्यहरू त बढ्दै जान्छ मान्छेमा अगाडि बढ्दै गएपछि त होइन, तर एउटा न्यूनतम लक्ष्यहरू जे राखिएको थियो त्यो चाहिँ भनौँ न त्यत्रो धेरै तनाव लिएर अगाडि बढ्नु परेन, प्रिटी मच भनौँ न तपाईँको इजिली नै ह्यान्डल गर्न सकियो भन्नुपर्छ होइन। त्यसले गर्दाखेरि अब हाम्रो सोचाइहरू यस्तो सबै कुरा फरक चाहिँ भयो, त्यो हुन्छ नै। नेपालबाट आउँदाखेरि जस्तो हुन्छ, यहाँ आइसकेपछि भिज्दै गएपछि फरक हुन्छ। किन भन्दाखेरिमा यहाँको वातावरण अब जहाँ गयो त्यहीँ जम्दै जाने त हो नि होइन, त्यो म एकदमै सम्झिन्छु कि हामीसँग पहिला पहिला साथी थियो होइन, उहाँ चाहिँ एकदमै यो हामी नेपालीहरू चाहिँ को ड्रेसअप त फरक छ नि त हाम्रो आफ्नो कल्चरको हिसाबमा भयो। उहाँ चाहिँ जस विकेन्डमा चाहिँ फेमिलीसँग कुरा गर्नलाई, सासूहरू ससुरासँग कुरा गर्नलाई चाहिँ पुरा धोती नै फेरेर बस्नुहुन्थ्यो कि, साडी नै लगाएर बस्नुहुन्थ्यो। मलाई चाहिँ सब मान्छेहरू चाहिँ कट्टु लगाएर छोटो लुगा लगाएर हिँडे यसो ठिक होइन भन्ने जस्तो उहाँको धारणा सुरुवात दिनमा थियो। जब उहाँले पढाइसकेर अलिकति सेटल्ड हुन थाल्नुभयो, उहाँ पनि त्यही स्टेजमा पुग्नुभयो कि उहाँ पनि अब कम लुगै लगाउनु भनेको मतलब हामी हामी आउँदा जस्तो हुन्छ त्यसपछि चाहिँ अब चेन्ज हुन्छौँ। अर्को कुरा कस्तो भन्दाखेरि हाम्रो नेपालमा पनि त्यही हो, हामी मिडल क्लास अथवा लोअर मिडल क्लास हामी चाहिँ कस्तो भन्दा हामीलाई श्रीमती भनौँ श्रीमान कस्तो चाहियो भन्दाखेरिमा काठमाडौँ आउँदा काठमाडौँको स्टाइलमा हिँड्न सक्ने, गाउँ जाँदा गाउँको स्टाइलमा भिज्न सक्ने। यो हाम्रो खास भन्यो भने हाम्रो त्यो रेन्ज छन् जुन छ नि यो मिडल क्लास रेन्ज हो त्यसको नै मेन्टालिटी हो कि, अनि त्यो भएको भएर त्यो यहाँ पनि रिफ्लेक्ट हुन्छ। हामी आउँदाखेरि एक खालको सोच हुन्छ, यहाँ आइसकेपछि भिज्दै गइसकेपछि त्यो सोचाइ चाहिँ बदलिन्छ, किन यो लर्निङ प्रोसेस यो सिकाइकै प्रक्रिया हो कि, जति एक्सपोजर पाउँदै गयो नि त्यो अनुसार चाहिँ चेन्ज हुँदै गइन्छ।
पिआर पाएको दिन सम्झिनुहुन्छ कस्तो महसुस भयो?
पिआर पाएको दिन चाहिँ कस्तो थियो भन्दाखेरिमा त्यही भनौँ न पिआर चाहन्छु चाहन्न आउँछ कि आउँदैन, नआउने पो हो कि भने त्यो पुरा डर थियो होइन। मलाई लाग्छ त 2:30 त्यो भिजा ग्रान्ट भएको हो कि, अनि मैले मेरो श्रीमतीलाई काममा ड्रप गर्नलाई म आफू कामबाट आइसकेपछि गाडीमा गाडी कभर साइडमा राखेर मोबाइल यसो हेरेको थिएँ, अनि ठ्याक्क फर्स्ट चाहिँ मेल चाहिँ के थियो भन्दा योर इओआई हेज बिन रिमुभ्ड भन्ने थियो कि। मैले चाहिँ त्यो दुइटा फरक फरक इमेल, मैले जहाँ पनि त्यस्तै गर्छु होइन, इओआई भर्ने एउटा छुट्टै इमेल थियो अनि तपाईँको चाहिँ भिजा भरेको अर्को छुट्टै इमेल थियो, अनि रिमुभ्ड योर युआई हेज बिन रिमुभ्ड भन्ने चाहिँ इमेल छ भन्दा फर्स्टमा देखेँ कि है के भयो यार म डबल आइसकेको थियो, अनि त्यसपछि किन रिमुभ हुँदो रहेछ त भन्दा आइदर ग्रान्ट आइदर रिफ्युज आइदर भनेर लेखिरहेको थियो होइन, अनि त्यसपछि सेकेन्ड इमेलको पनि फेरि नोटिफिकेसन आयो अर्को भन्दा ग्रान्ट भनेर आइरहेको थियो। त्यो बेला चाहिँ त्यो बेला चाहिँ धेरै खुसी भएको थियो कि उफ्रिँदै मैले चाहिँ श्रीमतीलाई हाम्रो आयो नि त भनेको थिएँ होइन। अब त्यसले के भन्दाखेरि त्यसले चाहिँ हामीले लङ वेट कि अब लामो समयदेखि हामीले खास फर्किनलाई वेटै गरिरहेको थियौँ कि, हामी स्टुडेन्ट हुँदा पनि तपाईँको चाहिँ इभन फ्री टाइममा हामी घरहरू हेरिरहेको हुन्थ्यौँ, घरको बारेमा रिसर्च गरिरहेको हुन्थ्यौँ कि पहिले नै स्टुडेन्ट हुँदाखेरि नै। अब टिआरमा त त्यो झन् बढेर गयो कि, अब फ्रीमा बसेको बेलामा के गर्नु त, काममा ब्रेकमा के गर्ने, फुर्सद भएको टाइममा के गर्नु त, घरकै बारेमा रिसर्च गरिरहेको हुन्थ्यो। भन्दा हामीले घर किन्दासम्म चाहिँ धेरै रेन्ज धेरै गरौँ हेरियो होइन, कस्तो घर किन्नुपर्छ, कसरी चाहिँ भनौँ न कसरी आफ्नो चाहिँ आवश्यकता अनुसार ठ्याक्क मिट हुने गरेर प्रेसर नहुने गरेर किन्ने, त्यो कुराहरू चाहिँ धेरै आइडिया भयो। त्यो चाहिँ स्टुडेन्टको टाइमदेखि नै भएको थियो कि, किन हामी चाहिँ नेपालबाट आउँदादेखि नै घर किन्नुपर्छ आफ्नै भन्ने एउटा माइन्ड सेट बोकेर आएको हो होइन। त्यसले गर्दाखेरि मलाई जस्तो घर छान्नलाई किन्नलाई र घर किनिसकेपछि पनि मलाई खास तनाव भएन कि, म कसरी म्यानेज गर्ने भन्ने कुराहरूमा पनि खास तनाव भएन। र अहिलेसम्म पनि म घरहरू हेरिरहेकै हुन्छु, म घरको बारेमा रिसर्च गरिरहेको नै छु। किन भन्दाखेरि अब म यहाँ बसिसकेपछि दुइटा तिनवटा घर किन्नु भनेको खास ठुलो कुरा होइन, किन एउटा घर किन्न चाहिँ फर्स्ट घर किन्न अलिक गाह्रो हो, त्यसपछि तपाईँले रेगुलर काम गरिसकेपछि त्यो घरको पनि भाउ बढिरहेको हुन्छ नि त, ती सबै हिसाबले चाहिँ सेकेन्ड घर किन्नु थर्ड घर किन्नु चाहिँ खास गाह्रो हुँदैन। अनि त्यो भएको भएर मैले त्यो सेकेन्ड थर्ड घरहरूको लागि चाहिँ रिसर्च पनि त गरिरहनु पऱ्यो नि, त्यसको लागि नि त कुनै पनि टाइममा किन्न सकिन्छ नि त, त्यो त्यो चाहिँ आफ्नो फाइनेन्सलाई चाहिँ मेन्टेन गरेर बसेको अवस्था त्यो भएको भएर त्यो चाहिँ एउटा भनौँ न त्यो सबै सपना केमा अडिया थियो भन्दा त्यही एउटा ग्रान्ड लिटरमा अडिया थियो कि, त्यसले गर्दाखेरि त्यो चाहिँ एकदम एकदमै खुसीको पल थियो।
अनि एप्लाई गरेको कति महिनापछि अथवा कति वर्षपछि आएको थियो पिआर, कति ड्युरेसन थियो?
मेरो चाहिँ कस्तो भएको थियो भन्दाखेरि मेरो टिआर सकियो, मैले ठ्याक्कै युआई हालेको थिएँ, अब के अरे मलाई त कुनै कुनै भिजा चाहिरहेको थियो, म स्टुडेन्ट भिजामा गएँ होइन, मेरो स्टुडेन्ट भिजा ग्रान्ट भएको 5 दिनपछि मलाई इन्भिटेसन आएको थियो कि, अनि त्यसको इन्भिटेसन आयो भने के भन्दा त वन्स अब स्टुडेन्ट भिजामा गइसकेपछि भिजा त मेन्टेन गरेर बस्नु पऱ्यो, म होम्स गरेर पढेँ होइन, म कहिले धेरै स्कुल पछि म्याथै नपढेको मान्छे अब एमबिए पढ्न गएको त्यसमा नै एकाउन्टिङ हुँदो रहेछ, अब म क्यालकुलेटर पनि राम्रोसँग चलाउन जान्थिनँ होइन, अनि त्यहाँनिर अब त्यो सबै हुँदाखेरि त्यो एउटा चाहिँ आनन्द के दियो भन्दा मेरो चाहिँ त्यो स्टुडेन्ट भिजा ग्रान्ट अलिकति ढिलो भइरहेको थियो, त्यो स्टुडेन्ट भिजा ग्रान्ट हुँदासम्म हुने र त्यसको के अरे युआईबाट चाहिँ इन्भिटेसन आउनेको ग्याप पनि खास धेरै नभएको हुँदाखेरि म चाहिँ पढ्दा पढ्दा नै मेरो इन्भिटेसन आयो नि त, त्यसले गर्दाखेरि म जाँच दिन जाँदा चाहिँ एउटा कन्फिडेन्स दियो कि है आइहाल्यो नि त भनेर, अनि कन्फिडेन्स गर्दा त्यो कहिल्यै नपढेको भए पनि एकाउन्टिङको सब्जेक्ट चाहिँ पास भइयो होइन, अनि त्यसले चाहिँ के भन्दाखेरिमा अनि त्यो 3 महिना जस्तोमा त भनेको एकाउन्टिङ पढेको टाइम सकिएर सेकेन्ड सेमेस्टर मैले ब्रेक लिएँ, अनि त्यो ब्रेकपछि म पढ्न जानु परेन कि फेरि विदिन 3 मन्थ्स चाहिँ भिजा ग्रान्ट भयो सजिलै भयो त्यो हुँदाखेरि, त्यो हुँदाखेरि मेरो धेरै पैसा खर्च भयो 10-12 हजार। तर के भन्दाखेरि मैले चाहिँ युआई हालेर 1 वर्ष वेट गरेँ है युआई इन्भिटेसन आउनको लागि चाहिँ, किन भन्दा पिआरको भिजाहरू भनेको हामीले यतिकै भर्न पाइँदैन, त्यो
भर्नुभएन आउनलाई चाहिँ 1 वर्ष लाग्यो
1 वर्ष लाग्यो
अनि इन्भिटेसन आइसकेपछि पिआर चाहिँ विदिन 3 महिना भन्नु चाहिँ 1 वर्ष 3 महिना आउनु न।
तर के भन्दा त्यो बिचमा पनि अब क्यालकुलेसन अनेक हुन्छ नि त, त्यो सबै गरियो होइन, तर के भन्दा अब चान्स छ भनेर नि सिडनी बसियो म, मैले चाहिँ तर पनि मैले फेरि तास्मानिया गयो भने के हुन्छ, क्विन्सल्यान्ड गयो भने के हुन्छ, सबै स्टडी गरेर चाहिँ बसाएँ।
अनि पिआर चाहिँ कुन इयरमा ग्रान्ट?
2019
अनि यो बाई अब जस्तो हुन्छ नि अब पिआरको लागि अब सिडनी त एकदम गाह्रो भयो हामीलाई, एभ्री इयर त्यो रिभाइज भएर आउँछ नि त पोइन्ट्सहरू, अनि प्रायहरू अब रिजनल जाने अथवा हुन्छ नि डिफ्रेन्ट अप्सन्सहरू हुन्छ नि, अनि तपाईँहरूलाई चाहिँ त्यस्तो भएन हामीलाई रिजनल?
मैले चाहिँ मेरो टाइममा चाहिँ मैले त्यही मैले मसँग 50 पोइन्ट थियो बोजीमा होइन, मसँग एक्ज्याक्ट भएको 50 पोइन्टमा चाहिँ मैले सम्भाव्य त सबै अध्ययन गरेका हो होइन, त्यो बेलामा चाहिँ तास्मानिया एकदम बेस्ट अप्सन थियो, जहाँ चाहिँ $30,000-40,000 लिएर गएर चाहिँ स्मल बिजनेस रन गर्ने एउटा चाहिँ सोलिड प्लान देखायो भने 489 त्यो बेलाको 489 होइन, त्यो भिजा चाहिँ पाउने चान्स थियो, त्यो चाहिँ एकदमै यो हुनसक्छ यो चाहिँ एकदम भरपर्दो छ भनेर मैले त्यो सेकेन्ड अप्सनमा त्यो राखेरै बसेको थिएँ होइन, तर के भन्दा त्यो अहिलेसम्म पनि त्यो त्यसको एउटा ट्रेन्ड चाहिँ छ रिभाइज हुँदै आइरहेछ होइन, तर त्यो बेलामा चाहिँ पैसा र प्लान मात्रै भयो हुन्थ्यो होइन, अनि त्यसपछि त्यसलाई अब मान्छेहरूले युज गरे होला नि त, दुरुपयोग हुँदै गएपछि अनि त्यसमा चाहिँ टर्म्सहरू थप्दै गइरहेको थियो कि, त्यो बेलामा चाहिँ मैले त्यसरी सोच्दाखेरि चाहिँ त्यसरी पनि एउटा पिआरको पाथवे लिन सकिन्छ भनेर चाहिँ सोच्ने नेपालीहरू चाहिँ थिएनन्, किन भन्दा मैले 2-4 कन्सल्टेन्सीमा गएर नै बुझेको थिएँ होइन, कतिजनालाई 80-90 हजार 1 लाखै चाहिन्छ कि भन्दै थिएँ होइन. त मैले एकजना चाहिँ फोर्थतिरको माइग्रेसन एजेन्टलाई इन्डियन होइन इन्डियन मुलुकको हुनुहुन्थ्यो उहाँलाई सोधेको, त्यत्रो धेरै पैसा चाहियो नि 30-40 हजार भयो हुन्छ भनेको. मतलब अब एउटा सोलिड प्लान त भयो नि त, ब्याकअप प्लान त भयो नि त. म चाहिँ कस्तो भन्दाखेरि जहिले पनि पहिला प्लान बीबाट सुरु गर्छु कि. प्लान ए भनेको बेस्ट केस हो होइन. कति मान्छेलाई चाहिँ मेरो कुरा सुन्दाखेरि अलिक नेगेटिभ जस्तो लाग्छ होइन. कस्तो भन्दाखेरिमा मेरो लागि त मेरो केस त 100% हो नि त, अरूको लागि त 1-2-3% पनि नहुनु पनि सक्छ, जिरो नै हुनसक्छ. फ्रीमा गफ गर्नेको त फ्रीमै भयो, जिरो भयो. तर मेरो लागि त त्यो त सर्वस्व हो नि त, 100% भएको हुनाले मैले चाहिँ के गरेँ भन्दाखेरिमा यदि त्यो कुरा फेल भयो भने के हुन्छ भन्नेबाट मैले सुरु गर्छु कि. फेल भयो भने के हुन्छ भन्ने प्लान भएपछि नि त पास हुने कुरा आउँछ नि त. तपाईँसँग त पहिला क्राइसिस प्लान हुनु पऱ्यो नि त, सङ्कटको प्लान त जहिले पनि बनाएर राख्नु पऱ्यो नि त. तर हामी धेरै छ के भन्दाखेरि मैले त्यसरी भन्दाखेरि चाहिँ कति मान्छेलाई यो मान्छे लास्ट नेगेटिभ रहेछ भन्ने हुन्छ है. त्यो अब मेरो पढाइको फिल्डको कारणले नै हुनसक्छ कि म जर्नलिजम पढेर आएको हो. किन भन्दा मिलियन चाहिँ फ्लाइटहरू सही सलामत उडेको समाचार हुँदैन. जुन फ्लाइट उडिसकेपछि जुन ल्यान्ड हुँदैन नि, त्यो ल्यान्ड नभएको फ्लाइटको मात्रै न्युज बनियो कि होइन होइन. ल्यान्ड भयो सबै मिलियन्स ल्यान्डहरूले केही फरक पर्दैन, सेफली ल्यान्ड भइरहेको हुन्छ. तर जुन एउटा फ्लाइट चाहिँ ल्यान्ड हुँदैन त्यसको बारेमा मात्रै बढी चर्चा हुन्छ. त्यस्तै गरेर त्यो भनेको नेगेटिभ भयो. हाम्रो दिमाग नै सबै हाम्रो चाहिँ सोचाइमा सबभन्दा फर्स्ट चाहिँ नेगेटिभ कुरा आउँछ कि. मानव तपाईँ र म चाहिँ यहाँ बसिरहेछौँ, म चाहिँ समयमा घर पुगिनँ भने मेरो श्रीमतीले ओइ एक्सिडेन्ट त भएन भनेर सोध्छ पहिला होइन. नराम्रो कुराबाटै सुरु हुन्छ नेगेटिभबाट होइन. भनेको त्यस्तो खालको चाहिँ हुने भएको हुनाले जहिले पनि प्लान भनेको चाहिँ त्यहाँबाट गर्नुपर्छ भन्ने मलाई लाग्छ. मैले त्यसरी गर्छु जस्तो घरै किन्दा पनि त मुर्गेज दिन नसकेको दिन के हुन्छ भन्ने सोचेर अनि बल्लो हो नि त. तिरेर सजिलै तिरियो भने त त्यो त च्यालेन्जको कुरो भएन नि त, त्यो त बेस्ट केस भयो. म त्यसरी सोच्ने भएको भएर कतिलाई निगरी जस्तो लाग्छ होइन. तर मैले चाहिँ त्यसरी नै सुरु गर्छु अनि त्यही भएर मैले 50 पोइन्टबाट कुरा सुरु गरेँ होइन. नत्र भन्दा इज म्यानेट ल्याउनु के अरे नाटी पास गर्नु सबै गर्दा त 80-90-100 पोइन्टसम्म मान्छेले पुऱ्याइरहेछन् होइन. तर के भन्दा त्यो भनेको एउटा आइडियल सिनारी हो. मेरो आफ्नो सिनारी भनेको त 50 पोइन्ट हो नि त भनेर मैले त्यसरी चाहिँ मैले प्लान गरेँ.
अब नेक्स्ट चाहिँ हामीलाई तपाईँ के चाहिँ हामीलाई के को खोजीमा हुनुहुन्छ भन्नाले अब नेक्स्ट के छ तपाईँको
नेक्स्ट स्टेज? अबको नेक्स्ट स्टेज भनेको चाहिँ आफूले एक किसिमको चाहिँ पाउन चाहेको कुराहरू पाइसकियो होइन. अब उमेर पनि बिस्तारै म्याच्योर हुँदै गइरहेछ. अब भनेको मेरो सेकेन्ड स्टेजमा भनेको मैले चाहिँ म जस्तै अवसर खोज्नेहरूको लागि चाहिँ सहयोगी बन्ने कि. मैले जे जे एचिभहरू गरेँ नि त प्रिटी मच नेपालबाट आउन चाहने हाम्रो साथीहरूको चाहिँ लक्ष्य पनि यिनै त हो नि. हामी भनेको नेपालबाट यहाँ आउने भनेको अलिकति राम्रो अलिकति क्वालिटी लाइफ करियर होइन त्यही डेभलपमेन्टको चाहना राखेर आउने हो भने अब मेरो अनुभवबाट अरूलाई पनि फाइदा होस् अलिकति मोटिभेसन पनि होस् पाथवे पनि देखियोस् होइन त्यो भन्ने हिसाबमा चाहिँ अलिकति सहयोगी हुनको लागि उहाँलाई यो बाटोमा अगाडि जानको लागि यो हिसाबमा माथि चढ्ने चाहिँ सबभन्दा अगाडि चढ्ने डोरी टाँगे जस्तो गरेर होइन त्यसरी नै रोप राखिदिने डोरी भन्ने एउटा चाहिँ केही न केही वेबाट चाहिँ सहयोगको लागि चाहिँ अगाडि आउनु होइन. त्यो चाहिँ पुरै नन प्रफिटै हुनुपर्छ भन्ने छैन होइन. एउटा चाहिँ व्यावसायिक रूपमा त्यस्तो खालको सोच चाहिँ बनिरहेको छ र एक्जिक्युट गर्नलाई अझै टाइम लाग्छ. त्यसमा चाहिँ त्यो त्यस्तो त्यो प्रोसेसमा अलिकति अर्गनाइज हुने कुराहरू भएको हुनाले त्यसमा चाहिँ अलिकति अलि बढी होमवर्क गर्नुपर्ने स्थिति छ.
अनि अब जो अब मोस्ट अफ द नेपालमा अझै पनि देयर आर सो मेनी स्टुडेन्ट्स जो चाहिँ अब यङ्स्टर छन् दे स्टिल वान्ट टु कम टु सिडनी फर देयर स्टडी छ होइन
हजुर.
उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
मैले चाहिँ के भन्छु भन्दाखेरिमा प्लान गरेर आउनुहोस्. तपाईँले चाहेको के हो, बन्न खोजेको के हो, तपाईँको स्ट्रेन्थ के हो, विकनेस के हो, तपाईँको फाइनेन्स के हो, तपाईँको ब्याकग्राउन्ड के हो, त्यो सबै हेर्नुहोस्. त्यो हेरेर एउटा इन्फर्मड डिसिजन गर्नुहोस् कि तपाईँको कस्तो भन्दाखेरिमा आफ्नो स्थिति अनुसार इन्फर्मड डिसिजन चाहिँ गर्नको लागि तपाईँ अरूबाट गाइडेड मोटिभेटेड हुनुभयो भने कि तपाईँ भनौँ न एक एकजनाको कुरा सुन्यो है गर्नुपर्ने त यस्तो रहेछ भनेर त्यतै लाग्ने होइन कि त्यस्तो चाहिँ तपाईँसँग चाहिँ फेरि एकदमै के हाइली डेस्पेरेट पनि हुनु भएन कि अस्ट्रेलिया आउनलाई अस्ट्रेलिया नआउँदैमा अथवा अस्ट्रेलियाको पिआर नहुँदैमा जिन्दगी सबै सकिने भन्ने होइन तर अस्ट्रेलियाले अब यहाँ बाहिरबाट आउने स्टुडेन्टहरूलाई कसरी अगाडि बढाउने भनेर कसरी नीति लिएको छ त्यो नीति र तपाईँको जिन्दगीको नीति चाहिँ मिल्छ भने तपाईँको करियरको नीति मिल्छ भने आउनुहोस् होइन कम्तीमा तपाईँ चाहिँ पिआर पिआर भनेर चाहिँ 10 वर्ष खर्च गर्नु पर्यो जिन्दगीको भन्यो भने चाहिँ त्यो धेरै ठुलो टाइम हो कि एउटा सरदर मान्छेको आयु 100 नै भनियो भने 10 वर्ष तपाईँ चाहिँ पिआरको पछाडि लाग्नुहुन्छ भने त्यो चाहिँ अलिकति भनौँ न गाह्रो कुरा हो कि त्यो ऊर्जाशील समय एउटा चाहिँ टेन्सनका साथ बिताउनुपर्छ तर के हो भन्दाखेरिमा तपाईँले प्लान गरेर आउनुभयो भने इट्स स्ट्रेट सिधा छ कि जिक्ज्याक केही पनि छैन फर्स्ट प्लान गरेर आउनुहोस् करियर प्लान गर्नुहोस् होइन अनि यसलाई चाहिँ के भन्दाखेरिमा ऋण लिएर गरेको खर्च भन्ने नमान्नुहोस् कि यो इन्भेस्टमेन्ट हो अस्ट्रेलियामा पढ्न आउने भनेको तपाईँको रिटर्न कसरी लिने भन्ने तपाईँले प्लान गराउनुपर्छ यो कम्प्लिट अस्ट्रेलियाको एजुकेसन भनेको अस्ट्रेलियाको लागि पनि बिजनेस हो तपाईँको लागि पनि बिजनेस हो अस्ट्रेलियन सरकार त एकदम प्रिटी मच क्लियर छ होइन स्ट्रिक्टली क्लियर छ हो अब के गर्ने भन्ने बारेमा किन भन्दाखेरि अब तपाईँले चाहिँ अहिलेको भिजाको ट्रेन्डहरू यसो हेर्नु भने थाहा हुन्छ नि त त्यो त्यो थाहा पाउनलाई तपाईँ माइग्रेसन एजेन्ट भइरहनु पर्छ भन्ने नै छैन ओपन ओपन चाहिँ चाहिँ न्युजमा आएको कुरा र सरकारी वेबसाइटमा लेखेको कुरा मेन कुरा भनेको हामी प्लान गराएर सोच्यौँ भने चाहिँ मेबी यो भिडियो चाहिँ हेरिरहनु भएको अभिभावकहरूले पनि स्टुडेन्टहरूले पनि जो आउन चाहनुहुन्छ जो आफ्नो छोरीलाई अस्ट्रेलिया पठाउन चाहनुहुन्छ उहाँहरूले पनि के भन्दाखेरि एउटा हिसाब लगाउनुहोस् एउटा प्लान गर्नुहोस् कि यो यो पोइन्टमा यति यति खर्च हुनसक्छ होइन वर्स्ट केस यो हुनसक्छ बेस्ट केस यो हुनसक्छ होइन र हामी चाहिँ यसरी अगाडि बढ्नुपर्छ एउटा फ्रेमवर्क गाइड ट्याक्क बनाएर आउनुभयो भने चाहिँ सही हुन्छ र जहिले पनि त्यो गाइडमै स्टिक हुनु पऱ्यो कि अस्ट्रेलियामा चाहिँ भतारी पनि धेरै ठान्छ होइन आफ्नो लक्ष्यबाट चाहिँ दायाँ बायाँ हुने धेरै चान्सहरू छ किन भन्दा यहाँको जीवनशैली पनि त्यस्तै छ भनौँ न हामी 18-20 वर्षमा नेपालबाट आउँदाखेरि चाहिँ 18-20 वर्षको नेपालको एउटा युवा मान्छेले एउटा चाहिँ तपाईँको प्लस टू पास गरेको मान्छेले भोलिमा 10,000 बोकेर चाहिँ सपिङ निस्किया हुँदैन जसले यहाँ हप्तामा 1-1.5 लाख कमाइरहेको हुन्छ भनेको
त्यो ह्युज डिफरेन्स भयो नि है एकदम
त्यो पैसा ह्यान्डल गर्न सक्ने क्षमतै आइसकेको हुँदैन है त्यो पैसा हातमा धेरै हुनु पनि त्यो पनि अघि मैले भने पैसा पनि ठुलो खतरनाक हतियार हो कि जो मान्छेसँग 1-1.5 लाख चाहिँ 17-18 वर्षसम्म छ भने र उसलाई पैसा कसरी ह्यान्डल गर्ने भन्ने कुरो चाहिँ थाहा छैन भने त्यो दुर्भाग्य हुन्छ बढी छ यहाँ तपाईँको जस्तै जे भने अस्ट्रेलियाको ठुलो समस्या ड्रग्स पनि हो अनि धेरै चाहिँ अल्कोहल कन्ज्युम गर्नु पनि ठुलो समस्या हो यहाँको होइन अब तपाईँको दिमागलाई चाहिँ सटडाउन गर्नु भनेको त्यति राम्रो कुरा हो जस्तो मलाई लाग्दैन होइन जुन हामी मादक पदार्थहरू खाएर ड्रग्सहरू खाएर चाहिँ दिमागलाई त हामी सटडाउनै गरेको हुन्छ नि त अनि यो त्यो कुराले गर्दाखेरि अब त्यस्तो कुरासँगै अब अनेक फेरि अब ए फलानाले यदि कमायो यस्तो गर्यो भनेर चाहिँ प्रेसर दिने पनि होइन कि घरबाट तपाईँ के अरे फरेन इन्टरफेरेन्स भने जस्तै हो कि तपाईँ नेपालमा बसेर अस्ट्रेलियाको मान्छेलाई रुल गर्न चाहनु भनेको गलत कुरा हो होइन अनि त्यो भएको भएर के भन्दा तपाईँको छोरा छोरी बच्चाको चाहिँ जे चाहना छ त्यो अनुसार अगाडि बढाउने हो भने सपोर्ट गर्ने हो होइन र त्यो चाहिँ सपोर्ट चाहिँ कस्तो हुनु पऱ्यो भन्दाखेरि प्रेसरमा हुनु भएन जसले गर्दाखेरि पैसाको लागि मात्रै स्ट्रगल गर्नुपर्ने स्थिति नहोस् कि त्यो हुँदाखेरि किन भन्दाखेरि स्टुडेन्टले धेरै जसो 18-20 वर्षको मान्छेले त्यत्रो 50 लाख 1 करोडको लोन पनि ह्यान्डल गर्न सक्दैन र हप्ताको 1-1.5 लाख क्यास पनि ह्यान्डल गर्न सक्दैन त्यसमा चाहिँ तपाईँको फ्यामिली रिलेसन्स पनि राम्रो बनाइरहनुपर्छ र पैसालाई मात्रै जोड दिनु पनि हुँदैन नेपालमा के बुझिँदैन भन्दाखेरिमा नेपालमा चाहिँ एकदम सानो सानो कुरालाई नेग्लेक्ट गरिन्छ त्यो सानो कुराले चाहिँ जिन्दगीमा ठुलो इमोसनल भ्यालु बोकेको हुन्छ कि होइन त्यो पैसाकै कुरामा पनि अथवा अरू नै कुरामा पनि, त्यही भएर स्टे कनेक्टेड कनेक्टेड रहिरहनुहोस्, अलिक मोटिभेट गर्नुहोस्। अनि के भन्दाखेरि त्यो सबै तपाईँको मेन्टल प्रेसर यो सबै कुरा किन आउँछ भन्दाखेरिमा तपाईँसँग प्रोपर प्लान भएन भने आउँछ, होइन? एउटा प्लान गराउनु भयो भने त्यो ठ्याक्कै बिजनेसमा लगानी जस्तै हो, तपाईँले डे वानमा लगानी गरेर डे फाइभमा गएर चाहिँ रिजल्ट खोजे जस्तो खोज्नु भएन। अस्ट्रेलिया पढ्न आउने कुरामा कम्तीमा 2-3 वर्षको प्लान बनाएर यसरी चाहिँ रिटर्न हुन्छ भनेर प्लान गराउनु भयो भने चाहिँ त्यो सजिलो छ कि, एभ्रिथिङ सजिलो छ।
लङ टर्म फ्रेमवर्क भनेको लङ टर्म एउटा
यसलाई
अलिकति
मैले चाहिँ मिडियम टर्मको भन्छु, होइन, मिडियम टर्मको प्लानिङ हुनु पऱ्यो। सर्ट टर्म भनेको कस्तो भन्दाखेरि 2-3 महिनाभित्रमा फी तिर्न सक्ने स्थिति भएन अस्ट्रेलियामा भने के गर्ने भन्ने एउटा भयो। तर क्या एज ए होल लगानी, अब जस्तो पिआरआई पाउन, सेटलै हुन, फुल टाइम काम गर्ने राइट भेटाउनसम्म चाहिँ 2-3 वर्ष लाग्छ भने 2-3 वर्षसम्म तपाईँको प्लान पनि त्यसरी नै हुनुपर्छ कि, होइन? क्यास फ्लो म्यानेजमेन्ट पनि त्यसरी नै गर्नु पऱ्यो नि त। त्यो गर्नलाई चाहिँ जस्तो कतिपय स्थितिमा नेपालमा लोन लिएर चाहिँ फी तिर्नलाई सजिलो हुन्छ, किन अस्ट्रेलियामा कसैले लोन दिने सिस्टम भएन, होइन? क्रेडिट कार्ड अलिकति म्यानेज गर्न सक्यो भने फेरि स्टुडेन्टले $2,000-4,000 फेरि यतै म्यानेज गर्न सक्छ, होइन? त्यो सबै स्थितिको लागि चाहिँ एउटा प्रोपर स्टडी अस्ट्रेलिया भनेको चाहिँ अब करियर र लाइफको प्लानको एउटा पार्ट हो कि। त्यो भएको भएर तपाईँले प्लान गरेर आउनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। म हाम्रो लागि चाहिँ मैले चाहिँ घरमा हामी म र मेरो श्रीमतीले चाहिँ कम्तीमा छ महिना त मिनिमम, न त भने 1-1.5 महिनाको प्लान हुन्छ कि फाइनेन्सको हिसाबमा हेर्ने भने। के अरे त्यो के अरे देशहरूले चाहिँ आफ्नो चाहिँ आर्थिक स्थितिको प्रक्षेपण गरेर यस्तो गरेर आफूले नै गर्नु पऱ्यो नि त, होइन? 6 महिनामा मेरो स्थिति यस्तो हुन्छ, म यो जागिर छोड्यो भने यस्तो हुन्छ, यो काम छोड्यो भने यस्तो हुन्छ। किन यहाँ आएर कस्तो भन्दाखेरिमा त्यस्तो खालको प्रक्षेपण र प्लानिङ नभएको भएर कतिजना चाहिँ काममै अड्किरहेको कारण के भन्दा काम छोड्ने बित्तिकै जागिरमा कहिले ल्यान्ड हुने, त्यो बिचको फाइनेन्स कसरी मिलाउने भन्ने कुरो नआएको भएर हो, होइन? म पनि एउटा उदाहरण हो कि, कामबाट जागिरमै ल्यान्ड भएको मान्छे हो नि त म पनि, होइन? काम गरियो अनि यहाँनिर गएपछि यो काम छोड्नुपर्छ, त्यतिजेलसम्म एकाउन्टमा यति हुन्छ, क्रेडिट कार्डको ब्याकअप यति हुन्छ, यसरी अगाडि बढ्ने भनेर त्यो 1-1.5 वर्षको प्लान राखेर नै कामबाट जागिरमा जम्प गरे हो नि त। त्यो चाहिँ गर्नुपर्छ, होइन? मैले चाहिँ व्यक्तिगत रूपमा अब यो सबै टाइमै त्यसरी दिन सकिँदैन, होइन? किन भन्दाखेरिमा काम पनि गर्नुपर्ने हुनु हुनाले मैले चाहिँ एउटा सोचिराखेँ के भन्दाखेरि कसरी चाहिँ स्टडी अस्ट्रेलियाको प्लान चाहिँ बनाउने नेपालबाट आउँदाखेरि भनेर एउटा प्लानिङको फेजमा चाहिँ हेल्प गर्ने अथवा आइडिया सेयर गर्ने हिसाबमा एउटा काम गर्न खोजिरहेको थिएँ। तर त्यो त्यति धेरै अब फाइनेन्सियल कुराले गर्दाखेरि अलिकति अगाडि बढ्न सकेको छैन। तर त्यस्तो कुराहरूमा चाहिँ हाम्रो कम्युनिटीमा पनि त्यति धेरै खास डिस्कसन हुँदैन, किन भन्दा त्योबाट कसैलाई पनि इन्कम जेनेरेट हुँदैन, त्यो नभएपछि मान्छे चाहिँ एक्टिभली लाग्दैन कि। त्यो भएको मैले त्यो एउटा सोचिरहेको हो, तर त्यसलाई अगाडि बढाउन पनि त्यस्तै छ। किन भन्दाखेरि हाम्रोमा चाहिँ के भन्दा अरूको अनुभव गफ सुनेको चाहिँ पैसा दिने भन्ने पनि छैन, होइन? अनि सिटीमा के अरे नेपालमा त सिटीमा रायबहादुरहरू हुन्छ नि त, राय दिने आइडिया दिइहाल्ने भन्ने, होइन? त्यस्तो पनि हुँदैन कि, अब तपाईँको कति कुरामा इन्भल्भ हुनुपर्छ, होइन? अनि त्यसले गर्दाखेरि अब त्यस्तो अघिल्ला मान्छेहरूको केसहरू हेरियो सुनियो भने चाहिँ धेरै आइडिया हुन्छ, त्यो भएर त्यस्तोमा जोड दिनुहोस् भन्न चाहन्छु, होइन? त्यो भयो भने अस्ट्रेलियामा आएर चाहिँ धेरै नेपालीले धेरै राम्रो गरेछन्, होइन? कति चाहिँ अब एकदम सोसल मिडियादेखि लिएर बाहिर एकदम भाइ भएर सुन्निया पनि होला, कति फेरि सुन्निए जस्तो चाहिँ भित्र नभएको पनि छन्, होइन? तर के भन्दाखेरिमा भित्रैदेखि मजबुत भएर चाहिँ अगाडि बढेका राम्रो करियर बनाएका धेरै अग्रजहरू हुनुहुन्छ, साथीभाइहरू हुनुहुन्छ, होइन? त्यो चाहिँ उहाँहरू धेरै राम्रो गरिरहनु भएको छ, बाहिर नआइरह पनि धेरै हुनुहुन्छ, किन प्रोफेसनल एउटा चाहिँ काममा लागेको मान्छे जस्तो के भन्छ सफ्टवेयर इन्जिनियरिङको फिल्डमा लागेको मान्छे बाहिर त्यति धेरै एक्सपोज भइरहेको हुन्छ नि, जति नर्सिङ गरिरहेको चाहिँ मान्छेहरू भइरहेको हुन्छ, होइन? त्यो कारणले गर्दाखेरि पनि हुन्छ, त्यस्तो केसहरू धेरै छन्। तर तपाईँ कुन केसमा पर्ने हो भन्ने कुरा हो कि। मैले फाइनल लास्टमा चाहिँ के भन्छु भन्दाखेरिमा अस्ट्रेलिया आउने कुरा भनेको तपाईँको लागि 100% हो, त्यो अरूको लागि 0 पनि हुनसक्छ, 1-2 पनि हुनसक्छ। त्यो भएर यदि तपाईँको लागि चाहिँ 100% हो भने, तपाईँको चिज हो भने चाहिँ तपाईँले बढी रिसर्च गर्नुपर्छ, तपाईँले नै आफ्नो 100% दिनुपर्छ नि त. कन्सल्टेन्सीको दाइले यस्तो भन्यो, इजिली भिजा लाग्छ भन्यो, म त त्यसैमा आइदिएँ भने भएन नि त. यो केस किन भयो भन्दाखेरिमा एक डेढ वर्ष अगाडि त्यही भयो नि त, कतै त्यो रजिस्ट्रेसन एक्रिडिएसन नपाएको कलेजमै स्टुडेन्ट आइरहेछन् होइन. भने त्यो भएको किन हो भन्दाखेरिमा त्यही फलान दाइले यस्तो भन्यो, डिस्काउन्टले यस्तो भन्यो भनेर चाहिँ जोइन भएर भएन. तपाईँको आफ्नो करियर प्लान अनुसार म्याच गरेर आउनुभयो भने चाहिँ अस्ट्रेलियाको जिन्दगी पनि स्ट्रेट फरवर्ड छ, सबै प्रोसेसहरू स्ट्रेट फरवर्ड छ, र अलमोस्ट सबै कुरा सरकारले वेबसाइटमै राखिदिएको छ. सरकारी वेबसाइटमा तपाईँले सरर पढेर आउनु सक्नुहुन्छ. भने तपाईँ अस्ट्रेलिया आउँछु भन्ने सोच्नु भएको छ भने त त्यो इङ्ग्लिसमा लेखेको चारवटा आर्टिकल पढ्नलाई चाहिँ अल्छी मानेर त भएन नि त.
भएन धेरै गफ भयो
तपाईँसँग,
तपाईँले आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नुभयो होइन, अनि कति कुरा धेरै कुरा सिक्न पनि पाइयो. जस फ्ल्यासब्याकमा गयो जस्तो भयो होला नि तपाईँलाई त होइन पुरै
हो नि. हो नि पछाडि जस्तो कस्तो भन्दा मसँग फोटो नै छ कि मेरो साथीले खिचिदिएको होइन, एयरपोर्टमा आउँदाखेरि हामी कस्तो थियौँ त पहिला एकदम हन्जान पुरा सहर मध्यरातमा छ यहाँ, अनि तपाईँको यो त पुरै अननोन ठाउँ हो नि त हाम्रो लागि, त्यो के हो के हो नि त. त्यस्तोमा हुँदाखेरि चाहिँ अब ती कुराहरू फ्ल्यासब्याकमा गइयो नि त अहिले. त्यस्तोबाट कसरी अगाडि आइयो भन्दा ऊ धेरै बाटो कटियो नि त अगाडि भन्ने जस्तो लाग्छ क्या.